जिंदगी बेहतर बनाए, जिंदगी बेहतर बनाए, जिंदगी।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलात वस्सलामु अला सय्यदिल मुरसलीन अम्मा बाद, फाऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलात वस्सलामु अलैका या रसूल अल्लाह, अस्सलात वस्सलामु अलैका या हबीब अल्लाह, अस्सलात वस्सलामु अलैका या नबी अल्लाह, व अला आलिका व अस्हाबिका या नूर अल्लाह। मदनी चैनल के नाज़रीन, बुजुर्गों का मदनी चैनल है और प्रोग्राम है ज़िंदगी बेहतर बनाएं। इस प्रोग्राम में हम किसी एक मौजू के साथ मुबल्लिगीन से इस पर गुफ्तगू करते हैं और सीखने की कोशिश करते हैं कि हम अपनी ज़िंदगी को कैसे बेहतर बना सकते हैं। मदनी चैनल के नाज़रीन, प्रोग्राम ज़िंदगी बेहतर बनाए में आपको खुश आमदीद कहते हैं। खुश फहमी एक ऐसी मिठास है जो दिल को तो खुश रखती है मगर जो हकीकत का जायका है उसको भुला देती है। ये वो कैफियत है जो इंसान को अपनी गलतियाँ देखने नहीं देती और यूं वो खुद को दुरुस्त रास्ते पर समझते हुए गलत रास्ते पर चलता चला जाता है। कभी हम अपनी इबादतों, अपनी अकल या अपनी हैसियत पर खुश फहमी का शिकार हो जाते हैं तो कभी अपनी औलाद पर, कभी दौलत पर और कभी असर व रसूख पर। इन मुख्तलिफ अशिया के मामले में हम जो है वो खुद फहमी का शिकार होते हैं, लेकिन हकीकत जब सामने आती है तो फिर सारा गुरूर टूट कर बिखर जाता है। मदनी चैनल के नाज़रीन, खुश फहमी न सिर्फ हमारी सोच को मस्क करती है बल्कि हमारे रवैये, फैसले और ताल्लुकात पर भी असर डालती है। खुश फहमी इंसान को गुरूर में मुब्तिला कर देती है, आजिज़ी छीन लेती है और हकीकत से दूर कर देती है। ये खुश फहमी जो है आदमी को बड़ी बड़ी परेशानियों में गिरफ्तार कर देती है। हमारा मौजू है खुश फहमी। इस मौजू पर हमारे साथ गुफ्तगू करने के लिए मुबल्लिगीन दावत इस्लामी हाजिर हैं इस प्रोग्राम में। हम पहले इनका तारुफ कराते हैं। हमारे साथ सीधी जानिब मेरे मौजूद हैं मुबल्लिग दावत इस्लामी हाशिम अत्तारी भाई। खैरियत से हाशिम भाई? इस मौजू पर इंशाल्लाह हाशिम भाई से सुनेंगे कि खुश फहमी क्या है और किस तरह इसको हम अपने से दूर कर कर जो है दुनिया और आखिरत को बेहतर कर सकते हैं। इन्हीं के साथ इस मौजू पर हमारे साथ गुफ्तगू करने के लिए हाजिर हैं हमारे रफीक अत्तारी भाई। रफीक भाई
अल्हम्दुलिल्लाह
ठीक है। मेरी दूसरी जानिब हमारे साथ मुबल्लिग दावत इस्लामी मौजूद हैं शाहिद अत्तारी भाई।
इंशाल्लाह
मुबल्लिगीन से हम इस मौजू पर गुफ्तगू करेंगे कि खुश फहमी ये जब लाहिक हो जाए तो इसका खसारा क्या होता है, या आदमी इसमें मुब्तिला हो जाए तो कैफियत क्या होती है। मौजू की जानिब पर पढ़ने से पहले आइए एक कलाम सुनते हैं।
तैबा से लौटना किसी आशिक से पूछिए, तैबा से लौटना किसी आशिक से पूछिए, ऐसा लगे कि रूह बदन से गुजर गई, ऐसा लगे कि रूह बदन से गुजर गई।
हम मदीने से अल्लाह क्यों आ गए, कल्बे हैरा की तस्की वही रह गई, दिल वही रह गया, जा वही रह गई, खामोशी दर पे अपनी जबी रह गई। अल्लाह अल्लाह वहां का दुरूद व सलाम, अल्लाह अल्लाह वहां का सुजूद व क़याम, अल्लाह अल्लाह वहां का दुरूद व सलाम, अल्लाह अल्लाह سجود و قیام، اللہ اللہ وہاں کا وہ کیف دوام، اللہ اللہ وہاں کا وہ کیف دوام، وہ صلات سکون آفری رہ گئی،
ہم مدینے سے اللہ کیوں آ گئے، قلب حیران کی تسکین وہیں رہ گئی،
جس جگہ سجدہ ریزی کی لذت ملی، جس جگہ ہر قدم ان کی رحمت ملی، جس جگہ سجدہ ریزی کی لذت ملی، جس جگہ ہر قدم ان کی رحمت ملی، جس جگہ نور رہتا ہے شام و سحر، جس جگہ نور رہتا ہے شام و سحر، فلک رہ گیا وہ زمین رہ گئی،
دل وہیں رہ گیا جاں وہیں رہ گئی، ہم اسی در پہ اپنی جبیں رہ گئی،
پڑھ کے نصر من اللہ فتح قریب، جب ہوئے ہم رواسوئے کوئے حبیب، پڑھ کے نصر من اللہ فتح قریب، جب ہوئے ہم رواسوئے کوئے حبیب، برکتیں رحمتیں ساتھ چلنے لگی، برکتیں رحمتیں ساتھ چلنے لگی، بے بسی زندگی کی یہیں رہ گئی،
ہم مدینے سے اللہ کیوں آ گئے، قلب حیران کی تسکین وہیں رہ گئی۔
سبحان اللہ سبحان اللہ۔ ابھی ہم رکن شورا حاجی عبدالحبیب بھائی کا بڑا ہی منفرد انداز میں منفرد کلام سن رہے تھے۔ مدنی چینل کے ناظرین، آپ پروگرام دیکھ رہے ہیں زندگی بہتر بنائے، اور آج ہمارے پروگرام کا موضوع ہے خوش فہمی۔ خوش فہمی کسی طرح خود پسندی، دنیا کی محبت اور تکبر جیسی برائیوں کو جنم دیتی ہے۔ آج کے پروگرام میں ہم جانیں گے کہ خوش فہمی کیا ہے، یہ کیسے پیدا ہوتی ہے، اس کے نقصانات کیا ہیں، اور ہم اسے کیسے پہچان کر اپنی زندگی بہتر کر سکتے ہیں۔ اس موضوع پر ہمارے ساتھ گفتگو کریں گے مبلغ دعوت اسلامی ہاشم عطاری بھائی۔ ہاشم بھائی، خوش فہمی ہے کیا؟ پہلے تو یہ سمجھنے کی ضرورت ہوتی ہے آدمی کو کہ بھائی میں جو کام یا جس مرض میں مبتلا ہوں وہ مرض کیا ہے، تو وہ پتہ چلتا ہے تو پھر آدمی اس کے علاج کی طرف جاتا ہے اور اس کے نقصانات سے اپنے آپ کو محفوظ رکھتا ہے۔ تو خوش فہمی ہے کیا؟
عرفان بھائی، انسان کے دماغ میں مختلف قسم کے وساوس آتے ہیں۔
اللہ،
اچھا، وہ وسوسوں کو روک نہیں سکتا، کنٹرول کر سکتا، مختلف خیالات آتے ہیں۔ اب وہ پازیٹیو بھی ہوتے ہیں نگیٹیو بھی ہوتے ہیں.
بالکل
ٹھیک ہے نا. مثلا کسی نے جس کو خیال آیا یار غریبوں کی مدد کرنی چاہیے, اچھا خیال ہے,
اچھا خیال,
لیکن کسی کو خیال آیا یار تھوڑا سا سودی لین دین بھی کر لے,
اللہ
فائدہ ہو جائے گا, یہ غلط خیال ہے. اب یہ ڈیپینڈ کرتا ہے انسان کے اوپر کہ وہ ان چیزوں کو کیسے کنٹرول کرتا ہے, کیسے انالائز کرتا ہے, اور پھر اس کو ڈسٹریبیوشن کی طرف کیسے جاتا ہے. یعنی پازیٹیو ہو اس کو کیچ کر لے, نگیٹیو اس کو چھوڑ دے. لیکن یہاں لوگ مسٹیک کر جاتے ہیں. یہاں وہی بات ہے کہ جس میں اپنا فائدہ ہو وہ اپنا لو, دیکھی جائے گی. انہیں میں خوش فہمی بھی ہے. یہ وہ کیفیت ہے کہ جس میں انسان اپنے بارے میں, دوسروں کے بارے میں, یا موجودہ حالات کے بارے میں حقیقت سے بھی بڑھ کر بلکہ غیر حقیقی سوچ اپنا لیتا. بظاہر اچھی چیز لگتی ہے,
صحیح,
ٹھیک ہے نا, کہ بندہ پر امید رہے, لیکن جب یہ گراؤنڈ ریلیٹی سے ہٹ جاتا ہے نا, حقیقت سے دور ہو جاتا ہے, تو اس کے لیے نقصان دہ بن جاتا ہے.
اللہ,
خوش فہمی میں رہنا ہمیں حقیقت سے دور کر دیتا ہے. وہ خوابوں کی دنیا میں, خیالات کی دنیا میں, کوئی سوتے میں خواب دیکھتا ہے, کوئی جاگتے میں خواب دیکھتا ہے, لیکن جب آنکھ کھلتی ہے تو ہاتھ میں کچھ بھی نہیں ہوتا.
اللہ,
اور دل و دماغ میں بھی اندھیرا پیدا کر.
اللہ اللہ, یعنی آپ کی گفتگو سے ہم یہ سمجھیں کہ آدمی کبھی کبھی اپنے معاملات کے خیالات میں گم ہو جاتا ہے. مثال کے طور پہ لباس میں لے لیں تو وہ بولتا ہے یار بس مجھ سے اچھا لباس ہی کوئی نہیں بنتا, اس خوش فہمی کا. کبھی جو ہے عبادات کے معاملے میں خوش فہمی میں مبتلا ہو جاتا ہے. کبھی جو ہے اگر وہ اللہ پاک نے اس کو اچھی آواز دی ہے تو آواز کے معاملے میں خوش فہمی میں مبتلا ہو جاتا ہے کہ میرے سے زیادہ اچھی آواز نہیں. تو اس کی کوئی مثال دے کر سمجھائیں نا ہاشم بھائی,
مثال
ہم اس کو سمجھ سکتے ہیں.
مثال آپ یوں سمجھ لیجئے, میرے ذہن میں ایک بات آ رہی ہے, جیسے آپ نے کہا نا کپڑوں کے معاملے میں یہ معاملے, تو خیر ہم تو دیکھتے نہیں ہیں, لیکن گھر والوں سے جو پتہ چلتا ہے نا, جب شادی بیاہ ہوتی ہے نا تو عورتیں اچھے سے اچھا لباس پہن جاتی ہیں کہ بس میرا لباس سب سے اچھا ہونا چاہیے. جب پہنچتی ہیں اس کا بھی اچھا ہے, اس کا بھی اچھا ہے.
اچھا بھائی, یہ ایک دوڑ ہے.
ہاں,
یہ ایک دوڑ ہے اس وقت معاشرے میں, یعنی ہر چیز میرے پاس دوسرے سے نرالی ہو, یعنی لوگوں کی نظر مجھ پر ٹھہر جائے. اچھا, اسی خوش فہمی میں آدمی مبتلا ہے کہ یار بس میں ہی اچھا لگوں, میری چیز اچھی لگے, میں ہی ستھرا نظر آؤں, میری چیز ہی عمدہ نظر آئے. یہ
جی جی جی. دوسری مثالیں بھی ہیں, مثلا انسان ایک محنت کم کرتا ہے,
صحیح,
اور کہتا ہے میں ضرور کامیاب ہوں گا.
اللہ,
اسی طریقے سے کسی سسٹم کا وہ حصہ ہے,
صحیح,
میرے بغیر یہ سسٹم چل ہی نہیں سکتا. ایک شخص ہے, گناہ پہ اصرار اس کا جاری ہے,
اللہ,
گناہ نہیں چھوڑ رہا,
صحیح,
لیکن خوش فہمی رکھے کہ اللہ پاک مجھے بخش دے گا. یعنی اللہ پاک کی رحمت بہت بڑی ہے, اللہ پاک کی رحمت سے امید رکھنا یہ اچھی بات ہے, لیکن رحمت کو دلیل بنا کر گناہوں میں مشغول رہنا یہ بہت برا کام ہے.
اللہ,
اور اس سلسلے میں علماء کرام کے اقوال ملتے ہیں کہ یہ, کیونکہ یہ سب بہت بڑے گناہوں میں کہ نافرمانی میں لگا ہوا ہے اور کہ اللہ کی رحمت بہت بڑی ہے, تو بھائی اللہ کی رحمت بہت بڑی ہے, بالکل حقیقت ہے, اللہ بخشنے والا ہے. کس نے کہہ دیا آپ کو ہی بخشے گا؟
اللہ,
کس نے کہہ دیا آپ پہ رحمت نازل کرے گا؟
بخشش حتمی,
اس کی رحمتیں, بخشش عموم کی بات کر رہا ہوں, اس کی مرضی جس کو چاہے
بخشے.
آپ تو گناہ کر کے اس کو ناراض کر رہے ہو اور پھر کہہ رہے ہو گے مت اللہ رحمت کرے گا, ٹھیک ہے نا. تو نیک اعمال بھی تو ساتھ کرو نا بھائی, اس کو راضی کرنے والے کی بات کرو, خالی اس خوش فہمی میں رہو کہ اللہ بخشنے والا ہے.
اس میں ہاشم بھائی ایک بڑی عجیب کی کیفیت ہے, ہم یہ دیکھتے ہیں مدنی چینل کے ناظرین کہ جب آدمی کی عبادات کی طرف بات آئے تو آدمی اللہ کی رحمت کی طرف چلا جاتا ہے.
جی
ہیں, یار اللہ پاک بخش دے گا, اللہ پاک رحمان ہے, آپ کو نہیں پتا اللہ تو رحیم ہے, اللہ تو کریم ہے. لیکن اگر یہی کیفیت پوری روزی کی طرف آ جائے تو پھر وہ بھول جاتا ہے کہ وہ رزاق ہے, وہ رزق دینے والا ہے, وہ روزی دینے والا ہے. تو یہ ایک بڑی عجیب ہے, ہم اس خوش فہمی میں مبتلا ہیں کہ وہ رحیم ہے, وہ کریم ہے, بے شک اللہ وہ اپنے کرم, یعنی یوں سمجھیے کہ اسے کرم کے بغیر تو کچھ ہے ہی نہیں. کہا نا بزرگوں نے کہ وہ فضل کا سوال کرتے رہے, नेकी करने वाला भी फजल ही का सवाल करे, क्या पता कि उसकी नेकियां कबूल भी हैं या नहीं है। जबरदस्त गुफ्तगू आप फरमा रहे हैं आशिम भाई।
इंसान है ना, गुनाह करके अपने नफ्स का गुलाम हो जाता है,
अल्लाह अल्लाह,
और फिर रब के करम उसकी रहमत की उम्मीद रखता है। उलमा ने, बुजुर्गों ने इसको अकलमंदी नहीं कहा। हज़रत यहया बिन मुआज रहमतुल्लाह ताला ने जो बात फरमाई है ना, वाकई वो सुनने के लायक है।
अल्लाह,
कोई बेवकूफ़ी इससे बढ़कर न होगी कि इंसान दोजक का बीज बोए और जन्नत की फसल काटे। काम गुनाहगारों वाले करे और मुकाम नेकों वाला तलाश करे। इसको आपने क्या कहा? बेवकूफ नहीं कहा, सबसे बड़ी बेवकूफी कहा आपने। इससे अंदाजा कर लीजिए। लिहाजा अल्लाह पाक की रहमत से तो उम्मीद रखें, खौफ और उम्मीद के दरमियान रहना चाहिए, लेकिन खुश फहमी में ना रहें कि मैं जैसे भी अमाल करूँ मेरी बख्शिश हो जाएगी, क्योंकि कई मुसलमानों का अजाब कब्र और जहन्नम में जाना हदीसों से साबित है।
साबित।
इसका तस्करा मेरे सुनो अपने बयानात में फरमाते हैं, खुश फहमी में नहीं रहो, गुनाह में ना मशगूल रहो, कि ये हदीसों से साबित है कि कई मुसलमान जहन्नम में जाएंगे। लिहाजा अल्लाह की रहमत से उम्मीद के साथ अपने आमाल और ख़ास कर नेकियों की तरफ रागिब हो।
माशाल्लाह, ज़बरदस्त गुफ्तगू फरमाई आपने आशिम भाई, माशा अल्लाह। अल्लाह पाक हमें समझने और सीखने की तौफीक दे कि खुश फहमी में आदमी मुब्तला ना रहे, नेकियों की तरफ अपने आप को लगा कर रखे, ना कि वो सिर्फ खुश फहमी में रहे कि अल्लाह पाक रहीम है, करीम है, बख्श देगा। बेशक वो बख्शने वाला है, वो ही तो कादिर है, उसी के फजल के तो सारे मोहताज हैं, लेकिन आदमी को नेकियाँ करना चाहिए। अहदीस मुबारक में आज़ाबात और जहन्नम के तस्करे हुए हैं और मुसलमान इनकी तरफ जाएंगे, इससे भी आदमी को बेखौफ नहीं होना चाहिए। मदनी चैनल के नाज़रीन, हमारा मौजू है खुश फहमी और गुफ्तगू जारी है मुबल्लिगीन से। हम आपको एक तस्वीर दिखाते हैं, एक तस्वीर है जिसमें दिखाया गया है कि मोबाइल है और इसके हाथ में कलम है और ये जो है किताब पर जो है वो हमला कर रहा है। कलम इस तरह पकड़ा है बल्कि ऐसा लग रहा है किताब पर हमला आवर है। अब आपको ये तस्वीर देखकर क्या ख्याल आता है, आप क्या पैगाम लेते हैं? खुश फहमी इंसान के दिलो दिमाग को कैसे जकड़ लेती है? रफीक भाई,
इरफान भाई, जैसे अभी हाशिम भाई ने भी सैर हासिल गुफ्तगू की, खुश फहमी जो है ना, ये इंसान के दिमाग में जो ख्यालात आते हैं, ठीक है, जैसे पॉजिटिव भी हैं नेगेटिव भी हैं, तो खुश फहमी का शिकार बंदा उस वक्त होता है जब नेगेटिव जो थिंकिंग्स है ना वो डोमिनेट करती हैं उसके दिमाग को। अच्छा, वो इसके दिमाग को ऐसे जकड़ लेती हैं कि उससे लगता है कि वो दूसरों से ज़्यादा अक्लमंद है।
अल्लाह,
यानी एक तरह से इसको ओवर कॉन्फिडेंस भी कह सकते हैं, ठीक है ना, ज़्यादा काबिल है और ज़्यादा दुनिया में यानी महारत वाली जो चीज़ें उसमें ज़्यादा वो माहिर है, ठीक है, और उसके बगैर दुनिया रुक जाएगी, इस तरह के ख्याल आते हैं। एक राय वो होती है जो दूसरे हमारे बारे में रखते हैं, यानी आप हैं, आपके अहबाब हैं, दोस्त हैं, घर वाले हैं, वो आपके बारे में क्या सोच रखते हैं, वो एक राय है। और एक राय वो होती है जो बंदा अपने बारे में खुद कायम करता है,
कायम कर रहे,
ठीक है। ये राय हकीकत पर भी मुश्तमिल हो सकती है और खुश फहमी पर भी।
अल्लाह,
हर इंसान अपने बारे में जानता है कि वो क्या है, जैसे एवरी पर्सन नोज व्हाट इज द स्टेटस ऑफ हिज, ठीक है ना। तो आनम मन आनम के मन दानम, ये फारसी का माकूला है, इसका मतलब ये होता है यानी मैं अपने बारे में जानता हूँ कि मैं क्या हूँ।
बेशक।
और इसी तरह अरबी में है, इसका मतलब है यानी घर वाला ज़्यादा जानता है कि उसके घर में क्या है। बारे में खुश फहमी का शिकार होने वाला अपनी इबादत और रियाजत, हुस्न व जमाल, अखलाक व अतवार, किरदार व गुफ्तार, अपनी सलाहियत, महारत और अहमियत के हवाले से गलत फहमी में मुब्तला हो जाता है। अच्छा, अपनी अहमियत के बारे में इसकी ज़ुबान में खुश फहमी पर मुश्तमिल बड़े बोल निकल जाते हैं, जैसे हमसे बढ़कर अकलमंद कौन, मुझे सब आता है, मैंने घाट घाट का पानी पिया हुआ है, और ये कंपनी मेरे दम कदम से चल रही है, ठीक है, मैं अगर इससे निकल जाऊं तो ये धड़ाम से गिर जाएगी, وغیرہ وغیرہ، یہ ظاہر ہے ہم اس کو ایکسپیرینس بھی کرتے ہیں کہ اس طرح کے جو خوش فہمی کے شکار لوگ ہوتے ہیں وہ اس طرح مطلب جملے کہتے رہتے ہیں۔ اچھا، اسی طرح اگر اسکول میں کوئی ٹیچر ہے تو وہ کہتا ہے اسکول کی شہرت اس لیے اچھی ہے کہ میرے جیسا استاد یہاں پڑھا موجود ہے، ٹھیک ہے نا، یعنی وہ ساری جو کریڈٹس ہوتی ہیں وہ
اپنے اوپر،
یعنی حقیقت پہ مبنی ہو یا نہ ہو وہ اپنے اوپر لینے کی وہ کوشش کرتا ہے، اور وہ جملے بولتا ہے اس طرح کا، میرے بغیر نظام رک جائے گا، ٹھیک ہے۔ اور یہ سب باتیں خوش فہمی میں مبتلا افراد ادا کر رہے ہوتے ہیں، لیکن حقیقت یہ ہے کہ سب کچھ اللہ پاک کے حکم سے چل رہا ہے، ہماری اہمیت بس اتنی ہے جتنی رب نے طے کر دی ہے۔ اس لیے عاجزی اختیار کریں، اپنی نیکیوں پر گھمنڈ نہ کریں، اور اپنی اولاد و احباب کے ساتھ محبت، برداشت اور عاجزی کے ساتھ زندگی گزاریں، یہی رویہ سکون بھی دے گا اور عزت بھی بڑھائے گا۔
بے شک،
تو یہ حقیقت ہے اپنا عرفان بھائی کہ جو شخص اوور کانفیڈنس کا شکار ہو جاتا ہے، خوش فہمی کا شکار ہو جاتا ہے، تو وہ واقعی ایک طرح سے گھمنڈ بھی اس کے اندر آ جاتا ہے، یعنی ایک دروازہ ہے،
عاجزی سے دور ہو جاتا ہے،
دور ہو جاتا ہے، اور غرور و تکبر کے اندر یعنی جانے کا یہ دروازہ ہے۔ خوش فہمی جو ہے نا، اس کے ذریعے وہ غرور میں مبتلا ہو جاتا ہے، تکبر میں مبتلا ہو جاتا ہے۔ غرور و تکبر تو بہت ہی بیش ہے، ٹھیک ہے، اللہ تعالیٰ ہر ایک کو بچائے۔ تو یہ واقعی حقیقت ہے کہ انسان کو جو ہے اسے اپنے اسے عاجزی اختیار کرنی چاہیے، اور واقعی ہم جیسے اپنے بزرگان دین کا ہم جب سوانح عمری ہم پڑھتے ہیں بایوگرافیز پڑھتے ہیں، تو ہمیں یہ چیز اظہر من الشمس روشن ہو جاتی ہے کہ وہ بزرگان دین اتنی عبادتیں ریاضتیں کرنے کے باوجود بھی اپنے گناہ کو یاد کر کے روتے تھے، حالانکہ وہ اتنے
اس عبادت کی خوش فہمی
میں مبتلا نہیں تھے۔ حضور غوث پاک رضی اللہ تعالیٰ عنہ کے بارے میں بھی آتا ہے کہ آپ رحمتہ اللہ تعالیٰ علیہ کعبہ شریف کا غلاف پکڑ کر کہتے ہیں کہ یا اللہ، اگر میرے اعمال تیرے بارگاہ کے لائق نہیں تو مجھے قیامت کے دن اندھا اٹھانا۔ اللہ اکبر، یہ کتنی عاجزی کرتے ہیں، کتنی۔ تو حقیقت یہ ہے کہ جو پھلدار درخت ہوتا ہے نا، وہ ہمیشہ جھکا ہوا ہوتا ہے، ٹھیک ہے نا، اور جس پھل میں، جس شاخ میں کوئی پھل نہیں ہو، وہ شاخ جو ہے نا اکڑی ہوئی ہوتی ہے۔
یہ آپ نے بڑی پیاری گفتگو کی کہ خوش فہمی کی طرف، مدنی چینل کے ناظرین ہم نے دیکھا ہے۔ اچھا، یہ ضروری نہیں ہے کہ کسی آدمی کو یہ لاحق بیماری ہوئی کہ خوش فہمی والی، تو وہ اب ہر جگہ پہ ہی اس میں مبتلا ہے، ایسا بھی نہیں ہوتا۔ کبھی کبھی ایسا ہوتا ہے کہ کن زندگی کچھ شعبوں میں مبتلا ہوتا ہے، مثال کے طور پہ عبادت کے معاملے میں مبتلا ہے کہ بھائی میں نے جو نماز پڑھ رہا ہوں تو بہت اچھی پڑھ رہا ہوں، لیکن اگر غور کریں تو سیکھی کہاں ہے، کس سے اس کے متعلق معلومات لی ہے، اب پتہ چلا کہ وہ سارے افعال، وہ اعمال نماز میں کر رہا ہے جو نماز کو ضائع کر دیتی ہے۔ لیکن یہ خوش فہمی میں مبتلا، مجھے تو 25 سال ہو گئے نماز پڑھتے ہوئے، اور یہ کہتا ہوا بھی نظر آتا ہے لوگوں کو کہ بھائی میرے تو اتنے عرصے سے روزے نہیں چھوٹے، میں تو جب سے ہوش سنبھالا ہے، جب سے بلوغت ہوئی ہے، جب سے مجھے گھر والوں نے سمجھایا کہ بھائی روزے رکھنے چاہیے، میں روزے رکھ رہا ہوں، میں نے روزہ نہیں چھوڑا۔ لیکن اس کے کیا ہے کام ہے، اس کے روزے کو کس طرح پورا کرنا ہے، یہ سیکھا۔ یعنی کہ عبادت کے معاملے میں بھی کبھی کبھی خوش فہمی کا شکار ہوتا ہے، کبھی کبھی گھریلو تعلقات کے معاملے میں بھی آدمی خوش فہمی کا شکار ہو جاتا ہے، مثال کے طور پہ اولاد کے معاملے میں کہ بھائی میں نے اولاد کی بڑی اچھی تربیت کر دی کیونکہ ایک اچھے اسکول میں داخل کرا دیا، اس کو ایک اچھے تعلیمی ادارے سے وابستہ کر دیا، اس کو گھر میں اخلاقیات سکھا دیے، لیکن وہ آپ کے لیے ذریعہ نجات بن جائے، قرآن و سنت کا علم کتنا دیا۔ تو کہیں ایسا نہ ہو کہ آپ اس خوش فہمی میں مبتلا کہ بھائی میں نے سارے حقوق پورے کر دیے، وہ حقوق تو آپ نے پورے کر دیے جو دنیا سے تعلق رکھتے ہیں، جو آپ کی آخرت کو بہتر بنائیں گے، ان حقوق کے بارے میں آپ کا مزاج کیا ہے، یہ آپ نے کیا تربیت کی، آپ خوش فہمی میں مبتلا ہیں۔ اسی طرح اگر کسی اور شعبے سے تعلق ہے، مثال اگر کاروباری آدمی ہے تو وہ سمجھ رہا ہے میں کاروبار کر رہا ہوں، بہترین کر رہا ہوں، میرے کاروبار میں ایسی کوئی چیز ہے ہی نہیں جس پہ میں علماء کی رہنمائی لوں۔
آپ کی گفتگو سے مجھے بڑا پیارا ایک مطلب حکایت یاد آ رہی ہے۔ ایک فیملی صحرا میں رہ رہی تھی، میاں بیوی، بڑے غربت کا عالم تھا،
صحیح،
اور صحرا میں اور پانی کی مطلب بہت زیادہ ضرورت ہوتی ہے، دور دور سے ایک برتن ان کو ملتا تھا پانی۔
اللہ،
ایک بار اس کی بیوی نے کہا ایک کام کرو نا، تم بادشاہ کے پاس جاؤ اور یہ پانی کا مٹکا لے کے جاؤ، کیونکہ ان کے نزدیک پانی بہت قیمتی چیز تھی۔
صحیح،
اور بادشاہ کو یہ پانی کا تحفہ دو تو ہمیں بہت انعام دے گا تو ہم امیر ہو جائیں گے. بولا بات تمہاری درست ہے. وہ پانی کا مٹکا کہیں وہاں بندوبست کر کے بیچارہ اٹھا کے سیدھا بادشاہ کے دربار میں گیا. درباریوں نے بادشاہ کی اطلاع دی کہ وہ پانی کا مٹکا لائے. بولا لاؤ اس کو آنے دو. وہ آیا, اس نے کہا بادشاہ سلامت, میں دور سے آپ کے لیے پانی کا تحفہ لایا ہوں. بادشاہ نے بہت خوش ہوا, یعنی اس کو خوشی کا اظہار کیا, بہت اچھا بہت اچھا, اور اپنے درباریوں کو بولا یہ پانی خزانے میں رکھ دو اور اس کا پورا مٹکا جو ہے نا جواہرات سے بھر کے اس کو دے. بولا دیکھا نا میرے پانی کی کتنی اہمیت ہے, اتنی قیمت. پھر یہاں سے اس کو اچھا کھلایا پلایا, رخصت کرنے لگا نا تو اپنے آدمیوں کو بولا اس کو ہے نا دریا کے راستے سے لے جانا
پانی دے.
اب جب دریا کے راستے گئے نا اس کی عقل ٹھکانے آ گئی. میں تو سمجھ رہا تھا میرے مٹکے کا پانی
پوچھا کہ وہ بڑا کام,
وہ بادشاہ کے پاس تو پورا دریائے پانی کا, اور بادشاہ نے مجھے ڈسکریج بھی نہیں کیا. یہاں بزرگان دین نصیحت لکھتے ہیں کہ انسان جب عبادت کرتا ہے تو سمجھتا ہے کہ میں نے بہت عبادت کر لی, میں تہجد گزار ہوں, میں اشراق چاش پڑھتا ہوں, میں درود پاک, میں بہت عبادت کرتا ہوں. ارے میرے بھائی اللہ کی بارگاہ میں سینکڑوں لاکھوں اولیاء کرام کی عبادتیں جا رہی ہیں, نبیوں کی عبادتیں, مطلب ان کی مقابلے کا تو کوئی سوچ ہی نہیں سکتا جتنی عبادتیں ہیں. فرشتے ہم سے زیادہ تعداد میں ہیں اور وہ اللہ کی عبادت کر رہے ہیں. تو عبادت کرنے والوں سے دنیا بھری ہوئی, آسمان بھرے ہوئے ہیں. تمہاری اتنی سی عبادت پہ تم اتنا فخر کر رہے ہو کہ میں نے بہت بڑا کمال کر دیا ہے, یہ دیکھا کرو. بڑی پیاری خوش فہمی کے بارے میں مجھے اپنا پرسنل واقعہ یاد ہے.
اللہ,
پنجاب کے شہر میں 27ویں شب کو مطلب بیان تھا, وہ پبلک بھری ہوئی ہے, پھر دعا ہوئی, مجھے یاد پڑتا ہے پون گھنٹے کی دعا کی.
اللہ,
اس دعا میں نعرے لگ رہے ہیں. میں نے کہا ان کو دعا پسند آ گئی ہے. فارغ ہونے کے بعد ہوئے کہ ایک حافظ صاحب تھے, بہت اچھے صاحب, اور میری اصلاح کے لیے شاید انہوں نے کہا ہوگا حشیم بھائی آپ کو پتا ہے نعرے کیوں لگ رہے تھے؟ جی جی بتائیے. آپ کی دعا لمبی ہو گئی تھی.
اللہ,
میں سمجھ گیا بھائی سنبھل کے چلا کرو, خوش فہمی میں نعرہ کرو.
یہ بڑی زبردست آپ نے اپنا جو واقعہ سنایا نا آشم بھائی, ماشاء اللہ کئیوں کو سمجھ میں آیا ہوا. کہیں کہیں ہم واقعی میں ایسی بڑی خطا کی طرف ہوتے ہیں کہ ہم سمجھتے یار ہم ہی ہیں بس, ہم سے تو آگے ہے ہی نہیں کوئی. لیکن پھر پتہ چلتا ہے کہ بھائی وہ جو آپ آگے تھے نا وہ اس لیے آگے تھے کہ آپ کے واقعی میں مقابل کا اس انداز کا کوئی نہیں تھا. دیکھیے آپ غلط والی انداز کی طرف تھے. مدنی چینل کے ناظرین اللہ پاک ہمیں خوش فہمی والے مرض سے بچا کر رکھیں, یہ واقعی میں بہت اہم چیز ہے. اچھا یہ کئی دفعہ آپ کے ساتھ بھی ایسا ہوا ہوگا خاندان میں کسی کے وہاں دعوت کے معاملے میں, ہم نے یار ہمیں بڑی اچھے انداز سے دعوت دی اس نے, جب ہم پوچھتے دیکھتے کہ بھائی وہ بھی آیا جو ہم سے بھی جس کو ہم اپنا نہ سمجھتے تھے, تو وہ بھی اس دعوت میں بلکہ ہم سے اچھی جگہ پہ بیٹھا ہوا ہے. تو ہم اس خوش فہمی میں مبتلا نہ ہوں. اچھا یہ ہر طرح کا ہے, یعنی کہ آپ زندگی کے کسی بھی شعبے کی طرف آ جائیں, آپ اپنے آپ کو عاجزی پسند کریں, تکبر سے بچائیں, خود پسندی سے بچائیں. یعنی خوش فہمی یوں سمجھیے, یہ کہا جائے اگر آشم بھائی تو غلط نہیں ہے کہ آپ جو ہے نا وہ خوش فہمی کی وجہ سے خود پسندی میں بھی مبتلا ہیں کہ بھائی میں ہی ہوں بس, یہ جو لباس میں نے پہنا ہے میرے جیسا کوئی خرید نہیں سکتا, گاڑی جو میں نے لی ہے میری جیسی کوئی لے نہیں سکتا. پھر کبھی کبھی ایسا ہوتا ہے کہ آدمی نئی والی گاڑی نکلوانے کے بعد بھی جب برابر سے کوئی گاڑی گزرتی ہے تو اس کو دیکھتے رہ جاتے ہیں کہ یار اس کا تو کلر بھی بڑا شاندار ہے جاندار ہے. بہرحال مدنی چینل کے ناظرین ہمیں اس بات کو سمجھنا چاہیے, آج بڑا پیارا موضوع ہے ہمارا زندگی بہتر بنائے پروگرام میں خوش فہمی. ہم کئی کئی جگہوں پر, ہاشم بھائی نے تو اپنا واقعہ سنایا, واقعی میں ایسی کئی جگہ پہ ہوتا ہے کہ ہم کسی سے ملنے جاتے ہیں تو ہم سمجھ ہوتے یار بس یہ میرا ہی انتظار کر رہا ہے, لیکن پتہ یہ چلتا ہے کہ وہ کسی اور وجہ سے رکا ہوا تھا اس جگہ پر. ایسا ہوتا ہے زندگی کے کئی واقعات ہیں. ہم آپ کی طرف بڑھتے ہیں شاہد بھائی, کچھ اس حوالے سے آپ بھی گفتگو فرمائیں کہ واقعی میں خوش فہمی کے معاملے میں آدمی جو نا ہم نے دیکھا ہے اسلامی بھائیوں کو یہ گفتگو کرتے ہوئے کہ میں جس جگہ پر جاب کرتا ہوں وہاں میری بڑی اہمیت ہے. اچھا یہ اس گمان میں بھی ہوتا ہے کبھی کبھی اگر سیٹ سے کوئی بات ایسی ویسی ہو جائے نا تو بولتا ہے بھائی میں دے دوں گا نا ابھی استعفیٰ تو لگ پتا اس کو جائے گا. کسی دکان پر جاب کر رہا ہے تو بولتا ہے بھائی میں نے چھوڑ دی نا پھر پتہ چل جائے گا گاہک پوچھنے بھی نہیں آئیں گے. اس خوش فہمی میں بھی آدمی مبتلا ہوتا ہے, یعنی بہت سارے شعبے زندگی کے نا. تو ضروری نہیں ہے کہ خوش فہمی کا شکار آدمی ہر شعبے میں بھی کر رہا ہو, لیکن کہیں کہ کچھ شعبے ایسے ہیں جو واقعی میں اس کی آخرت کو بھی تباہ کر رہے ہوتے ہیں. صرف دنیا تو تباہ کر ہی رہے ہوتے ہیں, آخرت کو بھی تباہ کرتے ہیں. خصوصاً اچھا کام کرنے والا اگر جب اس طرح کا مزاج رکھ رہے, جب استعفیٰ دے دیتا ہے یا چھوڑ دیتا ہے ہاشم بھائی, تو لگ پتہ جاتا ہے کرا گیا تھا اس نے یا کس خوش فہمی میں مبتلا تھا. اس حوالے سے کچھ ہماری رہنمائی فرمائیں.
حضور ایک جملہ کہا جاتا ہے, میں جو ہے میں اہم تھا یہ میرا وہم تھا.
اللہ اللہ کیا بات,
میں اہم تھا
ماشاء اللہ
میرا وہم تھا.
وہم تھا.
اچھا یہ خوش فہمی جو ہے نا, اگر ہم اس پہ غور و فکر کریں تو شاید یہ معاشرے کے بیشتر لوگوں پر یہ جو نا یہ مرض لاحق ہوا
ہو
تقریباً. یعنی ایک جملہ اگر میں کہوں, ہر بے وقوف آدمی اپنے آپ کو عقل مند سمجھ رہا ہے.
اللہ.
یعنی جس بندے کو محفل میں کے آداب نہیں پتا کہ اس کو کس موقع پر کیا گفتگو کرنی ہے, وہ سمجھ رہا ہے کہ وہ تو جو ہے نا مطلب
یہ بولنا آتا ہے,
باتوں کا اس نے ڈپلوما کیا ہوا ہے.
صحیح.
تو یہ خوش فہمی جو ہے نا, یہ ایک یوں کہہ لیجیے کہ انتہائی اہم مرض ہے, جو کہ اتنا اہم ہے کہ انسان کو تکبر میں جیسا کہ آپ نے فرمایا مبتلا کر دیا کرتا ہے اور گناہوں کی طرف لے کے چلا جاتا ہے.
اللہ.
اور حالانکہ اس کے برعکس اگر ہم دیکھیں عرفان بھائی, کہ اللہ تبارک و تعالی نے انسان کو عاجز و کمزور پیدا کیا.
اللہ.
اگر ہم اپنی ابتدا اور انتہا پر اگر غور و فکر کر لیں تو ہماری خوش فہمی تو کیا, اگر جو صلاحیت بھی رکھا ہوا ہے بندہ وہ بھی عاجز ہو جائے,
وہ بھی مان پڑ جائیں.
کس طرح ہماری ابتدا ہوئی اور انتہا ہماری کیا ہوگی. تو یہ تمام جو چیزیں نا ہماری خوش فہمیوں کو, ہماری قدر و منزلت کو, اور ہم اپنے آپ کو جو سمجھ رہے ہیں ہمارا بڑا بھاؤ ہے, وہ سب کو بلا دے گا اور انسان جو ہے نا یوں کہہ لیجیے کہ بالکل زمین پہ آ جائے گا.
اللہ.
تو یہ خوش فہمی جو ہے نا اتنا اہم مرض ہے, اور میں سمجھتا ہوں اس کو بڑی سمجھنے کی ضرورت ہے.
بے شک.
یعنی ایک تو ہوتا ہے کہ جو ہے نا اپنے منہ میاں مٹھو بننا.
کیا معاملہ,
مٹھو بننا.
صحیح.
ایک تو یہ ہے نا میں اپنی تعریف ہو کے پل خود باندھوں, تو یہ اس کو کہا جائے گا, شاید خوش فہمی سے ریلیٹ ہو جائے گی یہ جملہ. ایک یہ ہے کہ کوئی دوسرا تعریفیں کرے.
اللہ.
اس میں ہے کمال.
صحیح.
جیسے امیر اہل سنت ارشاد فرماتے ہیں کہ دینی کاموں کے حوالے سے بعض ایسے ہمارے اسلام میں دیکھے ہوں, ارے میں نے یہ کیا, میں نے یہ کیا, میں نے یہ کیا, اور ہمارے مرشد پاک کہ جن کے نام کے دم قدم سے دعوت اسلامی ہے, اور آپ فرماتے ہیں ابھی تو میں نے کام کیا ہی نہیں ہے.
اللہ.
اللہ کرے کہ میرا کام جو ہے اللہ کی بارگاہ میں مقبول ہو جائے. تو وہی کام ہے جو کیا ہے, جو اللہ کی بارگاہ میں مقبول ہے وہی کام.
وہی کام.
تو یہ خوش فہمی جو ہے نا, یہ واقعتاً اتنا اہم ترین آج کے ہمارا ٹاپک جو ہے معاشرے کا اہم حصہ ہے, ہمیں اس سے بچنے کی ضرورت ہے. اور یہ خوش فہمی جو ہے نا انسان کو بعض اوقات مصائب کا بھی شکار کر دیا. بندہ سوچ رہا ہوتا ہے میری بڑی اپروچ ہے, اور وہ پھر کچھ معاملات کر گزرتا ہے اور پتہ چلتا ہے کہ وہ تو خالی بیٹھا ہوا ہے.
صحیح.
تو اس وجہ سے بھی اس طرح کے بھی معاملات ہو جائے کرتے. ایک بڑا یہ فرضی واقعہ ہے تو بڑا زبردست ہے, یہ سنتے ہیں مدنی چینل کے ناظرین بھی سماعت فرمائیں. بیل گاڑی ہوتی ہے, ایک تو گدھا گاڑی ہوتی ہے.
صحیح.
ایک ہوتی ہے بیل گاڑی, اس میں گائے کا جو بیل بندھے ہوئے ہوتے ہیں آگے. بیل گاڑی جو ہے یہ دیہات وغیرہ میں اکثر استعمال کی جا رہی ہوتی ہے نا. اچھا اس پہ کیا ہوتا ہے کہ چھوٹا موٹا سامان جو ہے ایک گاؤں سے دوسرے گاؤں وہ شفٹ کیا جا رہا ہوتا ہے. تو اس میں ہوتا کیا ہے کہ اس کے آگے یا تو ایک بیل یا دو بیل باندھ دیے جاتے ہیں, اور اس کے ساتھ اس کا جو مالک ہوتا ہے نا, جو کسان کہہ لیجیے, مالک کہہ لیجیے, وہ اس کی رکھوالی کے لیے, گاڑی کی رکھوالی کے لیے, اپنی بیلوں کی رکھوالی کے لیے کتا بھی ساتھ رکھتا ہے.
صحیح.
اچھا نارملی آپ سب پتہ ہے کہ کتا جو ہے رکھوالی کے کاموں میں استعمال آتا ہے.
صحیح.
اور وہ چور وغیرہ جو ہیں اگر آتے ہیں تو یہ بھونکنا شروع کر دیتا ہے, تو وہ گھبراہٹ کا شکار ہو جاتے ہیں اور پیچھے کی طرف بھاگتے ہیں. تو وہ کتا بھی ہوتا ہے ان کے درمیان. اچھا کتا جو ہوتا ہے وہ بیلوں کے درمیان جو ہے نا سمجھ لیجیے دوڑ رہا ہوتا ہے ساتھ ساتھ. بوجھ جو ہوتا ہے وہ تو بیلوں کے اوپر ہوتا ہے اور پہیوں کے اوپر ہوتا ہے, ڈیفینیٹلی میکسیمم بوجھ تو پہیوں کے اوپر ہی ہوتا ہے. تو وہ چل رہی ہوتی ہے لیکن وہ کتا جو ہے وہ ساتھ ساتھ گاڑی کے نیچے نیچے بھاگتا ہے. اچھا اب وہ جو کتا جو ہے وہ خوش فہمی کا مبتلا ہو جاتا ہے.
اللہ.
کتا ہے گاڑی, نہ اس کے اوپر کوئی بوجھ ہے نہ کچھ سلسلہ ہے, وہ ساتھ ساتھ صرف سائے میں بھاگ رہا ہے, لیکن وہ سمجھ کیا رہا ہے کہ یہ گاڑی کو میں ہی لے کے چل رہا ہوں,
میں ہی چل رہا ہوں.
اس خوش فہمی میں وہ جو ہے وہ کتا مبتلا ہو جاتا ہے, اور وہ اس بات پر مغموم ہو جاتا ہے, غمزدہ ہو جاتا ہے کہ میرا مالک میری اہمیت کو نہیں سمجھ رہا ہے.
اللہ.
بیل گاڑی کو میں چلا رہا ہوں لیکن جب گاڑی رکتی ہے تو وہ پہلے بیلوں کو چارہ کھلاتا ہے, جانوروں کو چارہ کھلا رہا ہے, پھر خود کھانا کھا رہا ہے.
صحیح.
اور مجھے سب سے اینڈ میں کچھ کھانے کو دے رہا ہے, حالانکہ لوڈ سارا میرے اوپر ہے.
اللہ.
وہ خوش فہمی میں مبتلا شخص کی اسی انداز پر مثال ہے. وہ کتا جو ہے اس کے دل میں جب یہ بات آتی ہے تو وہ بڑا مغموم ہو جاتا ہے, غمزدہ ہو جاتا ہے, بولتا ہے یار مجھے اپنی اہمیت بتانی پڑے گی, अच्छा, अहमियत बताने के लिए क्या करना पड़ेगा? उसके लिए ये करना पड़ेगा कि मुझे अपना काम रोकना पड़ेगा।
सही,
जाहिर सी बात है, मैं कोई काम कर रहा हूँ, जब मेरे काम की कदर नहीं हो रही तो मैं अपना काम रोक दूँ? जब काम रोकूंगा तो जो मेरे से काम से रिलेटेड जो काम करवा रहे हैं वो मेरी अहमियत को समझ जाएंगे। तो उसने सोचा कि जो है ना, अब जब ये मेरा मालिक जो है ना मुझे लेके जाएगा तो मैं जो है ना ये बैलगाड़ी नहीं चलाऊंगा।
सही।
तो जब वो दूसरे दिन जाना पड़ जाता है तो बैलगाड़ी जब निकलती है तो कुत्ता जो है ना जोम में था कि भाई सारा बोझ तो मेरे ऊपर है।
सही।
तो वो जो है ना कुछ टाइम चलने के बाद वो अपने आप को रोक लेता है और रोकने के बाद वो अपनी आंखें बंद करके बैठ जाता है कि अब मेरी अहमियत का अंदाज़ा होगा इसको मालिक को, क्योंकि अब मैं रुक गया हूँ, गाड़ी चलेगी नहीं तो ये फिर मेरी मिन्नतें करेगा, तरले करेगा। इस तरीके से मामला तो उसने करने का सोचा। फिर मेरे मालिक को पता चलेगा कि मैं कितना अहम हूँ। अच्छा, अगले ही दिन जब किसान को जब वो गया तो आंखें बंद की और बैठ गया कि अब इसका किसान जो है इसकी मिन्नत समाजत करेगा, इसका जो ना इसकी थोड़ी सी अहमियत का इसको एहसास दिलाएगा। फिर जब गुजर गई, उसकी आंखें बंद है, अब वो बोल रहा है कुछ एहसास नहीं, कुछ रुकावट नहीं, कोई मामला नहीं, ना कोई मेरी तरफ तवज्जो हो रहा है। और थोड़ी देर के बाद उसे धूप की तपिश और शदीद गर्मी महसूस हुई और गर्मी की वजह से उसकी आँख जो है ना वो खुल गई। अच्छा, कोई उसकी कोई मिन्नतें भी नहीं हो रही, वो वैसे ही बेचैन था कि वो तो चाह रहा था कि मिन्नतें करे कोई। तो जब आंखें खोलकर उसने देखा तो बैलगाड़ी जो है वो चलती हुई दूर जा चुकी थी। अब जब उसने ये देखा कि मेरे बगैर बैलगाड़ी तो चलती हुई चली जा रही है, तो अब उसको एहसास हो गया कि भाई मेरी कोई हैसियत नहीं है, मैं तो इसके साथ साथ यूं ही चल रहा
हूँ।
तो इसी तरह हकीकत यह है इरफान भाई कि खुश फहमी जो है ना इंसान को अंधा कर देती है। यानी ये मिजाज के मेरी तारीफ की जाए, यानी मेरे अंदर इतनी सलाहियत है, मैंने ये काम कर दिया, वो काम कर दिया, होना तो ये चाहिए कि अगर अल्लाह तबारक व तआला ने आपको कुछ सलाहियत अता की है तो आप उसका शुक्र अदा कीजिए।
बेशक
आशिम भाई, यानी जो बंदा अगर हमारे सामने कोई मिसाल के तौर पे किसी को बोलने का मलका आता है और वो बात करने के, गुफ्तगू करने के अच्छे आदाब जानता है, और सामने कोई ऐसा अगर कोई शख्स है कि जो बेचारा गुफ्तगू अच्छे अंदाज से नहीं कर पा रहा, जो जुमलों को तरतीब नहीं दे पा रहा, तो मुझे क्या करना चाहिए? मुझे उस वक्त अल्लाह का शुक्र अदा करना चाहिए। या अल्लाह तेरा एहसान है कि तूने मुझे कुछ दो चार जुमले बोलने की सलाहियत अता फरमा दी है, वरना ये भी इंसान है और मैं भी इंसान हूँ। अगर आज ये भी अच्छी गुफ्तगू करना जानता तो इसकी कदर मंजिलत बढ़ जाती। लेकिन असल में क्या है, असल में तो ये ताकत मेरी नहीं है ना, मुझे अल्लाह तबारक व तआला ने अता की है। तो जिसको इरफान भाई जो भी मनसब मिल रहा है, पहले तो ये तो बात उनकी हो रही है जिनके अंदर सलाहियत है, तो वो भी अल्लाह का, अल्लाह की बारगाह में इज्जो इनकिसारी करें। और जिनके अंदर कुछ है ही नहीं, सिर्फ गुब्बारे में हवा भरी हुई है या सिर्फ कपड़े ही फूले हुए हैं, तो उनको चाहिए बदरजा ओला अल्लाह की बारगाह में झुक जाएं, डर जाएं और अपने मुंह मियां बिट्ठू बनना छोड़ दीजिए। और होना यही चाहिए कि अपनी गुफ्तगू कम से कम करें, कि जब इंसान बोलता है ना तो उसकी कदर मंजिलत का पता चल जाता है, उसके भाव का पता चलता है। एक जुमला कहा जाता है कि खामोशी जो है ना वो आलिम की जो है ना हैबत होती है और जाहिल का पर्दा हुआ करती है। तो जो इन चीज़ों को नहीं समझ रहा होता है, हालांकि वो अपने आप को समझ तो बहुत कुछ है, जैसा कि अभी मैंने कहा हर बेवकूफ़ आदमी अपने आप को अकलमंद समझ रहा है, लेकिन जब वो गुफ्तगू करता है तो उसकी अहमियत, जैसे ही वो बोलता है तो उसकी कीमत पता चल जाती है, कितने इसकी रकम, क्या मतलब किस कीमत का आदमी।
आपकी गुफ्तगू और इस वाक़े के बाद हाशिम भाई, हमें मदनी चैनल के नाज़रीन इस बात को समझना चाहिए कि कहीं कहीं वाकई में हम ये समझ रहे होते हैं कि मेरी बहुत अहमियत है या मेरे बगैर कुछ हो ही नहीं सकता, तो हम इस खुशफहमी में मुब्तला ना रहें। हाँ, अगर अल्लाह पाक ने आपको सलाहियतें दी हैं और आप ये समझते हैं, क्योंकि हमने देखा बुजुर्ग मदनी चैनल के नाज़रीन, बिलखसूस हम बुज़ुर्गों की बात करें ना, तो कुछ बुज़ुर्ग ऐसे होते हैं जो ख़ानदान में इस हैसियत पर होते हैं कि वो ख़ानदान के मसाइल को हल कर रहे होते हैं। जब भी किसी के घर में कोई प्रॉब्लम आई है, बेटों में आपस में झगड़ा हुआ, तो ख़ानदान के उस बड़े को बुला लिया जाता है, या अल्लाह ना करे कि मियाँ बीवी में तलाक़ का मामला आ जाए, कोई बात बिगड़ जाए, तो ख़ानदान के उन बड़ों को ले लिया जाता है। इसी तरह अगर कोई और प्रॉब्लम खड़ी हो जाए ख़ानदान में, कि दो ग्रुप बन गए, ख़ानदान के दो हिस्से बन गए, तो उनको बुला लिया जाता है। अच्छा, वो चंद एक दफ़ा आकर फैसले करने के बाद इस खुशफहमी में मुब्तला हो जाते हैं कि यार हमारे बगैर ख़ानदान के मसाइल होते ही नहीं हैं। अच्छा, फिर क्या होता है, कभी कभी सबसे अहम चीज़ तो इसमें ये होती है कि बहुत सारे वो मसाइल जो शरीयत के से ताल्लुक़ रखते हैं, उसमें आपकी रहनुमाई है नहीं, इल्म आपने सीखा नहीं, अब अगर वहाँ आपने इस तरह के कोई फैसले किए तो फिर आजमाइश खड़ी हो सकती है। तो हमें ये समझना चाहिए कि अगर अल्लाह ने कोई मुकाम दिया है तो उस मुकाम के तकाजे क्या हैं, हम उनको पूरा करें। फिर साथ साथ अगर ऐसी कैफियत आई गई है कि कहीं अल्लाह पाक ने इज्जत दिला ही दी है, तो इस खुशफहमी में मुब्तला ना रहें कि भाई अब मेरे बगैर कुछ नहीं, दुनिया का पूरा निज़ाम चल रहा है और हम ये देख रहे हैं कि लोग आ रहे हैं और जा रहे हैं।
एक बुज़ुर्ग किसी कब्रिस्तान की तरफ गए और अपने मुसाहिबीन को कब्रिस्तान की तरफ इशारा करके फरमाया कि इस कब्रिस्तान में आपको वो भी लोग मिलेंगे जो समझते थे कि हमारे बगैर दुनिया नहीं चलेगी।
बेशक
वो रुकन शुरा आज हमीन ने एक वाक़ा सुनाया था इसी से रिलेटेड है, तो मुझे याद रह गया माशाल्लाह, बहुत मतलब अच्छा था। एक पहलवान था, अपने शागिर्दों को कुश्ती वगैरह सिखाता था, इसका एक बहुत होनहार शागिर्द था। पहलवान के पास 100 गुर थे लड़ाई के, 100 हरबे थे, इसने 99 उसको सिखा दिए। अब जो 99 गुर सीख गया तो थोड़ा सा हो गया, अब वो मार्केट में आया, इसको पछाड़ रहा है, उसको पछाड़ रहा है, इससे जीत रहा है, होते होते पूरे शहर में इसके मुकाबले का कोई रहा नहीं। बड़ा वो मतलब गुरूर करने लगा, अब मेरे मुकाबले का कोई नहीं, अरे मेरा उस्ताद भी आ जाए तो मैं इसको भी गिरा दूंगा।
ये बड़ा बोल बोलता है आदमी, हाँ। है खुशफहमी का।
अब इसने चैलेंज कर दिया उस्ताद को, उस्ताद को पता चला, बोला आ रहा हूँ तुम्हारे पास। दिन तय हुआ, मुकाबला शुरू हुआ, अब उस शागिर्द ने वो हमले करने शुरू कर दिए, पहला दूसरा तीसरा चौथा, 99 के उस्ताद को भी आते थे, सारे बार इसने नाकाम कर दिए। अब उस्ताद ने 100वां जो 100 नंबर का था ना, उसके वार किया, 2 शाने वो चित हो गया, हार गया वो, रोने की सूरत बना के बोलने, उस्ताद ये तो आपने मुझे सिखाया नहीं। बोला इसी मौके के लिए नहीं सिखाया था कि तुम्हारा गुरूर तोड़ने, तुम्हारी खुशफहमी दूर करने के लिए नहीं सिखाया था कि कभी भी खुद को उस्ताद से किसी से अब बरतर नहीं समझा करो। बड़ी प्यारी नसीहत,
जबरदस्त नसीहत है। ये खुशफहमी में आदमी जब मुब्तला होता है तो फिर दावे भी करता है और गलतियां भी करता है, सिर्फ दावे ही नहीं मदनी चैन के नाज गलतियां भी कर जाता है। वो इस जोम में होता है कि मैं तो बस हूँ। अच्छा, इल्म के मामले में हमने देखा है कि बुजुर्गों की कैफियत ये खुशफहमी इसमें यह होती है कि चंद चीज़ें हमने उलमा से सुन ली, अब जब कहीं पर भी बैठ कर फिर इस पर गुफ्तगू कर रहे होते हैं, इसके सियाक व सबाक का मालूम नहीं होता, या आजकल उनके लिए दौर जदीद आ गया है तो मोबाइल आ गया है, अब इसकी सुनी उसकी सुनी और फिर उसके बाद कहीं पर भी बैठ कर उस पर कलाम कर रहे हैं। यानी बाकायदा इल्म सीखने का निज़ाम हमने बनाया नहीं और फिर इस पर हम चूक खाते हैं और फिर बड़ी बड़ी गलतियाँ कर जाते हैं। कभी कभी तो ऐसा भी मदनी चैनल के नाज़रीन हमने देखा है, क्योंकि मुबल्लिगीन इस बात को बहुत अच्छे अंदाज से जानते होंगे कि जब गुफ्तगू लोग करते हैं ना तो वो बात कर जाते हैं जो नहीं करने की थी, यानी यहाँ तक कि कुफर भी बोल जाते हैं, कभी गुनाहों की तरफ भी चले जाते हैं। और फिर दिलेरी ये है कि उस खुशफहमी में इतने मुब्तला होते हैं कि जब कोई समझाने वाला उनको समझा रहा हो ना तो उसकी समझ में नहीं आ रही होती, आपको नहीं पता मैंने बहुत सीखा है हमने। अच्छा, ये एक जुमला कहा जाता है शाहिद भाई हमारे वहाँ, हमने बड़े बड़े उलमा की जूतियाँ सीधी की हैं, एक मुहावरा है। लेकिन तो हकीकत ये है कि आप मुहावरे पर तो जा रहे हैं, लेकिन आपने क्या इल्म हासिल किया भाई? आप किसी का मुकाबला कर रहे हैं, अल्लाह ना करे खुशफहमी में मुब्तला हैं आप क्यों अपनी आखिरत को दाव पर लगा रहे हैं? ये एक बहुत बड़ी, यानी कि मदनी चैनल के नाज़रीन, जहाँ दुनियावी मामलात में अगर खुशफहमी है ना फिर भी निजात शायद हो जाए, लेकिन आखिरत के मामलात में, इबादात में, खुशफहमी में मुब्तला होने के बाद तकब्बुर में मुब्तला हो जाना, ये आपकी आखिरत को दाव पर लगा रहा है, ये आपकी आखिरत को बर्बाद कर रहा है, कब्र के मामलात को ख़राब कर रहा है, आपको जहन्नम के रास्ते की तरफ ले जा रहा है। तो अपने आप को खुशफहमी से बचाइए और खुदा ना खास्ता इबादात के मामले में, अकायद के मामले में, या जो है इस तरह के लोगों के साथ ताल्लुकात के मामले में अगर आप खुशफहमी का शिकार हैं तो फिर आप यूँ समझिए कि आप किसी खसारे की तरफ हैं। और अगर आप इन बातों को जो आज हम मदनी चैनल के नाज़रीन के साथ गुफ्तगू कर रहे हैं, माशाल्लाह मुबल्लिगीन ने अपने तजुर्बात भी बयान किए, कुछ हिकायात भी हमको समझाएंगे, सिखाने की कोशिश की कि भाई अपने खुशफहमी से अपने आप को निकालिए, तो इंशाअल्लाह अल्लाह पाक ने चाह तो दुनिया भी संवरेगी और आखिरत भी बन जाएगी। आइए, एक पैकेज है, उस पैकेज की जानिब बढ़ते हैं।
एक होती है खुशी और एक होती है लज्जत,
ठीक है,
ठीक है। लज्जत को कहते हैं प्लेजर, खुशी को कहते हैं हैप्पीनेस। हमारे यहाँ अक्सर व बेशतर लोग खुशी में और लज्जत व सुरूर में फ़र्क नहीं कर पाते।
अलग अलग हैं
दोनों, अलग अलग।
अच्छा, ठीक।
सुरूर उस वक्ती कैफियत का नाम है कि जिसमें बंदा बकिया हर शय को भूल कर किसी एक शय में मगन होके इंजॉय करता है।
सही।
और खुशी उस परमानेंट, उस मुस्तकिल कैफियत का नाम है कि जिसकी वजह से इंसान को सुकून कल्बी नसीब होता है। दुनिया का कोई इंसान हर वक्त हालत लज्जत और हालत सुरूर में नहीं रह सकता। इंसान की मेकिंग ही ऐसी है, उसने बीमार भी होना, उसने तंदुरुस्त भी होना, उसको गम भी आना, उसको खुशी भी मिलनी है, उसके मिजाज के मुआफिक भी चीज़ होगी, मिजाज के खिलाफ भी चीज़ होगी। अब वो बोले कि मुझे हर वक्त लज्जत और सुरूर की कैफियत ही रहे, लोग इसी चक्कर के अंदर मारे जाते हैं, उन्हें चाहिए खुशी और वो जाते हैं लज्जत के पीछे। एक आदमी शराब पीता है, जो अपने आप को सुरूर देने के लिए शराब पीते हैं, शराब पीने के बाद नतीजा क्या होता है? वक्ती तौर पर तो उनकी दिमाग की परेशानियां उलझने दब जाती हैं, लेकिन जब वो नशा जायल होता है ना, वही गम, वही उलझने, वही परेशानियां पहले से बढ़ के सामने आ जाती है। वजह यह है, उन्होंने अपनी उलझनों का, परेशानियों का हल लज्जत में तलाश किया, जबकि उन सब का जो हल था वो खुशी में था। खुशी नाम है सुकून का, और सुकून नाम है कल्ब की एक कंफर्टेबल कैफियत का। अब क्या है, हम अपनी खुशी को उन चीज़ों से जुड़ें जो मुस्तकिल है।
ठीक है,
मुस्तकिल क्या है? मैं सेहतमंद हूँ, मुझे इस वक्त कोई बीमारी नहीं। अब मैं अपनी खुशी को इसके साथ जोड़ दूं कि अल्लाह ताला का शुक्र है कि मैं सर से लेकर पांव तक मैं किसी भी बड़ी बीमारी में मुब्तला नहीं हूं। अगर मैं अपनी सोच को इसके साथ जोड़ दूं तो मैं बहुत खुश रहूंगा।
ये मुस्तकिल है,
ये मुस्तकिल है, क्योंकि मेरी सेहत मुस्तकिल है और मैंने उसके साथ जोड़ा हुआ है। अच्छा, अगर कोई एक आध कमी है तो एक आध कमी के बाद वो जो 99 अच्छी चीज़ें हैं
उसको सोच लें,
मैं अपने ख्याल को उसके साथ जोड़ लूं, तो ये खुशी है। लेकिन अगर मैं कहूं कि मुझे चूंकि थोड़ी सी बेचैनी सी हो रही है, तो लिहाजा अभी जो है ना, मैं कोई ऐसी चीज देखना शुरू कर दूं कि जो बस मुझे ना भुला दे सारा कुछ। वो जो भूलने वाली चीज है ना, वो परमानेंट भूल नहीं सकती कभी भी। गम जो होता है, गम क्या, इंसान को बंदा थोड़ा सा इधर उधर की चीजों में पड़ जाए तो भूल जाता है, नहीं भूलता वो, जैसी चीज खत्म होती है फिर वापस आ जाता है। लेकिन अगर इसने उसको खुशी से जोड़ा होता, अब उसकी एक मिसाल ले ले, किसी का कोई अजीज फौत हो गया, अजीज फौत हुआ, बड़ा सदमा है। अब उस सदमे की अपनी ना उस कैफियत को वो चाहता है यार ये ख़त्म हो जाए। वो कहता है यार इसका तरीका ये है कि मैं ना बाग की सैर करूं, किसी बाग में चला जाऊं, या मैं किसी टूर पे चला जाऊं। वो हर जगह घूम फिर के आएगा, जब वापस पहुंचेगा
फिर अजीज याद आएगा,
फिर वही कैफियत आ जाएगी उसकी। इसका मतलब क्या हुआ? इसका मतलब ये हुआ कि इसने अपनी उस परेशानी और गम को दूर करने के लिए लज्जत और सुरूर का सहारा लिया।
सही।
जबकि इसे सुकून चाहिए था।
सही।
इसे सुरूर नहीं चाहिए था, इसे सुकून चाहिए था। सुकून क्या था? अब सुकून ये था कि अगर ये अपने आप से ये बात करता, खुदा मुझे इस सूरत में आजमा रहा है, मैं इस इम्तिहान में कामयाब हूँ और अल्लाह ताला मुझे इसका दुनिया और आखिरत में अच्छा बदल देगा। अब थोड़ी सी अपनी सेल्फ मेंटोरिंग जिसे कहते हैं, यानी अपने आप को खुद समझाना, जब बंदा थोड़ा सा इस अंदाज में खुद को समझाता है ना, तो उसके दिल में वाकईतन ये बात बैठ जाती है कि हाँ यार बात तो सही है,
जाना तो सबने है,
जाना तो सबने है। अच्छा, और सब्र करके मुझे अजर मिलेगा, और मेरी बेसब्री का जाने वाले को फायदा नहीं होगा, और मेरे उसके लिए सब्र करने से उसको भी सुकून मिलेगा, और इसके बदले में मुझे जन्नत में महल मिलेगा। ये वो सारी चीजें हैं जिसका ताल्लुक किसी वक्ती लज्जत के साथ नहीं है,
पुरसुकून हो जाए,
जिसका ताल्लुक किसी वक्ती सुरूर के साथ नहीं है। इससे क्या मिल रहा है? इससे सुकून मिल रहा है, और खुशी सुकून का नाम है, और लोगों को चाहिए होती है खुशी।
माशाअल्लाह मुफ्ती साहब,
बहुत प्यारी बात,
बहुत प्यारी गुफ्तगू फरमा रहे थे सुरूर और सुकून के हवाले से, और मदनी चैनल के नाज़रीन बड़ी प्यारी प्यारी मिसालें मुफ्ती साहब ने दी हैं कि हम सुकून किस तरह हासिल कर सकते हैं और सुरूर मिलने के बाद क्या मैसर आता है। सुकून मिल जाए तो एक तवील आदमी को आराम मैसर आता है, सुरूर एक वक्ती कैफियत का नाम है, इसको हमें समझना चाहिए। अल्लाह करे कि हम समझने में कामयाब हो जाएं। मुफ्ती साहब ने जो है वो रफ़ीक भाई गुफ्तगू की तो एक बड़ी प्यारी मिसाल दी, और वो थी कि जब आपके पास صحت کے حوالے سے کہا کہ بھائی 100% آپ کی ساری چیزیں درست ہیں, تو آپ اپنے آپ پر شکر ادا کریں اور ان چیزوں سے اپنے آپ کو جوڑ لیں کہ یار اللہ پاک کا کرم ہی ہوں. اچھا پھر اگر 99% کم ہے تو اسے کم پر غم نہ کریں, ان 99% پر اپنا جوڑ لیں. اگر آج ہم معاشرے میں محسوس کریں تو یہ بات دیکھتے ہیں کہ لوگ اس طرح کی سوچ سے تھوڑا دور نظر آتے ہیں, ہمیں اللہ پاک جو ہے یہ باتیں سمجھنے سیکھنے اور ان پر عمل کرنے کی سعادت عطا فرمائے. موضوع ہے خوش فہمی, ہم کس طرح اس سے اپنے آپ کو بچا سکتے ہیں اور اس کے کیا کیا نقصانات ہوتے ہیں زندگی پر, ہم اس پر گفتگو کر رہے ہیں. چلتے ہیں مبلغین کی جانب. ہاشم بھائی, خوش فہمی کے کیا نقصانات آدمی کو ہوتے ہیں, کچھ اس سے آگاہی ہو جائے تو تھوڑا یہ ہے کہ آدمی کو سنبھلنے کا موقع مل سکے گا اس مرض سے.
خوش فہمی یہ ایک ہوائی بات ہے,
اللہ
حقیقت نہیں ہے,
صحیح
ہے نا, یہ تو طے ہے. نتیجتاً اس میں جو مبتلا ہوتا ہے نا وہ نقصان اٹھاتے ہیں. خوش فہمی انسان کو اندر سے کھوکھلا کر دیتا,
اللہ,
اور انسان یہ سمجھتا ہے کہ مگر میرے بغیر کچھ ممکن ہی نہیں, میں سب سے بہتر ہوں. یہ سوچ جو نا میں انسان کی ترقی کا راستہ بند
کر دی,
بھائی ٹاپ آف آل, میں سب سے افضل ہوں. اب اوپر جانے کی کوشش نہیں کرے گا نا کہ سب میرے نیچے ہیں,
صحیح, بالکل.
نتیجہ تو اس کی ترقی کا راستہ بھی رک جاتا ہے. اسی طریقے سے جب خوش فہمی کا شکار ہو جاتا ہے کہ میں سب سے افضل ہوں, نہ اپنی صلاحیتوں سے فائدہ اٹھا سکتا ہے, نہ دنیا کے تجربات سے خود سیکھتا ہے, نہ عاجزی کر کے ثواب کما سکتا ہے, بس میں سب سے افضل ہوں, ٹھیک ہے نا, نتیجتاً اس کے دل میں عجب اور حب جا پیدا.
اللہ,
عجب یعنی خود کو باکمال سمجھنا,
صحیح,
اپنے آپ کو افضل سمجھنا عجب ہے, اور حب جا یعنی عزت اور شہرت کی محبت, یہ دل میں انسان کے پیدا ہو جاتی ہے, اور پھر آگے چال کے تکبر بھی آ جاتا ہے.
اللہ,
یعنی خود کو دوسروں سے افضل اور دوسروں کو حقیر جاننا, یہ باطنی بیماریاں ہیں. امام غزالی رحمۃ اللہ تعالیٰ علیہ اسی قسم کی باطنی بیماریاں, یہ جو ہے نا عجب, حب جا, تکبر, حسد, قیدہ وغیرہ, ان کے بارے میں امام غزالی رحمۃ اللہ تعالیٰ فرماتے کہ یہ پھاڑ کھانے والے درندے ہیں.
اللہ,
ان کو ختم کرو ورنہ یہ تمہیں ختم کر دے.
اللہ,
لہذا ہمیں کنٹرول کرنا ضروری ہے. تو ابتدائی مطلب ہے کہ ہم ابتدا میں اگر ہم کنٹرول کر لیں خود کو تو ان برائیوں میں مبتلا ہونے سے رک سکتے ہیں. بعد اب ایسا ہوتا ہے کہ جو خوش فہمی کے مبتلا ہوتا ہے نا انسان,
صحیح,
وہ سمجھتا ہے میری سوائے ذمہ داریوں کی نبھا ہی نہیں سکتا, ٹھیک ہے نا, نتیجتاً وہ کسی کو ترقی بھی نہیں دیتا. بعض ہوتے ہیں اسسٹنٹ جناب رکھ رہے ہیں, اس کو نہیں سکھاتے, فائلنگ کر لو, ٹیبل صاف کر لو, یہ لیٹر ٹائپ کر لو, لیکن اصل چیز نہیں بتاتے.
صحیح,
میرے علاوہ تھوڑی کر سکے گا, مسٹیک کرے گا, نقصان کرے گا, یا وہ چاہے گا کہ مجھ سے بڑھ نہ جائے, میں سب سے افضل ہوں, کہ یہ مطلب ہے کہ مجھ سے افضل نہ ہو جائے.
صحیح.
اچھا, خاص کر بڑھاپے میں نا کچھ زیادہ ہی شاید خوش فہمی آ سکتی ہے. میں عموم پہ بات کر رہا ہوں, ہر ایک ایسا نہیں ہوتا, ٹھیک ہے نا. تو وہ جیسے آپ نے کہا نا, بزرگ کہتے ہیں کہ بس ہم نے جوتیاں سیدھی کی ہے, وہ تو ایسا واسطہ پڑتا ہے. اچھا چل چل ہمیں نصیحت کرنے آیا, ہفتہ ہفتہ مطلب 15 دن ہوئے, اور ہم جیسے کو نصیحت کرنے, تمہاری عمر کتنی ہے, ہمیں سب آتا ہے, ٹھیک ہے نا, ہم سے بڑھ کر کوئی نہیں جانتا. ایسے تجربات ہوئے, نہیں مانتے جب ان کو مطلب کہ بات کی جاتی ہے نا, وہ نہیں مانتے, چل چل جو کچھ بھی ہے, ٹھیک ہے نا.
یہ آشم بھائی, وہ اکثر ایسا ہوتا ہے کہ کہیں آدمی کسی ادارے میں ہے اور اس ادارے میں اس کو کچھ ٹائم زیادہ گزار لیا اس نے, تو بھی اس کو یہ خوش فہمی ہو جاتی ہے کہ یار اب یہ جو سارا نظام ہے نا, یہ میں ہی چلا سکتا ہوں, یہ کوئی اور چلا بھی نہیں سکتا. یہ بھی ایک خوش فہمی ہوتی ہے. عمر بڑھنے کے ساتھ ساتھ
اپنے حصے کا کام کر رہی ہے,
کر رہی ہے,
اور ہر دور کے اپنے اپنے تقاضے ہوتے ہیں. اگر آپ خوش فہمی مبتلا رہیں گے تو پھر آپ اپنی غلطی کو بھی نہیں دیکھ پائیں گے, دوسروں کو آگے بڑھنے کا موقع بھی نہیں دیں گے, اور نتیجتاً آپ کی پھر وہ عزت بھی نہیں رہے گی. اب ہر بار میں بولو گے مجھ سے مشورہ نہیں کیا.
صحیح.
یہ اچھا, بات اب ایسا ہوتا ہے کہ آپ انہوں نے کوئی بات کہی, لوگوں نے نہیں مانی, اور کوئی نقصان ہو گیا, دیکھا
हाँ
मेरी नहीं मानी ना, अरे यार इतने बड़े थोड़ी हो यार, फिर इससे पहले जो मशवरे दिए और कुछ नहीं हुआ तो इसका मतलब क्या आपकी बेइज्जती हो गई कि आपकी नहीं मानी हो, कोई नुकसान नहीं हुआ? इस मतलब इस पहलू को भी तो गौर करें
भाई। यूं भी तो कहते हैं हमारे तजुर्बा से आप फायदा ही नहीं उठाया आपने, आप हमारे तजुर्बा से फायदा उठाया, हमें ऐसे ही थोड़ी हमारे बाल सफेद हो गए, ये जुमले भी सुनने को मिलते हैं।
सही कह रहे हैं मतलब इस तरीके से। तो इसी तरह से अपनी औलाद की भी हौसला अफजाई करनी चाहिए। औलाद आगे कोई बात कहती है ना, चल चल तुझे क्या पता, नहीं अच्छा बेटा अच्छा मशवरा यार करो तुम, लेकिन उसमें अगर ये भी कर लो ना सोने पे सुहागा हो जाएगा, तो ये उसके लिए अप्रिसिएशन है ना, उसको मतलब है कि ये चीज प्रमोट करेगी कि यार मेरी बात की मतलब
हौसला बढ़ा आदमी।
जी हाँ, तो इसी इसको सामने रखना चाहिए वो, ये क्योंकि भला तो सब देख सकते हैं, मना तो नहीं है, लेकिन क्योंकि है ये बुजुर्गों का मदनी चैनल है ना, और प्रोग्राम भी स्पेशली इनके लिए, लेकिन किसी को देखने की ममानत नहीं है। तो आप घरों में हैं, अगर आप किसी इदारे में हैं ना, तो कभी भी इस खुशफहमी में मुबतला ना हो कि मेरे से ज़्यादा तजर्बेकार कोई नहीं है, मेरी बात माने वरना ये नुकसान उठाएंगे, ये नहीं सोचनी, ऐसी सोच नहीं बननी चाहिए।
अच्छा भाई, बुजुर्गों को और भी सारी बहुत सारी खुशफहमियाँ होती, क्योंकि उम्र के तकाजे होता है कि एक उम्र गुजारी उन्होंने, जब हमारे में एक मुहावरा कहा जाता है, एक जुमला कहा जाता है ना, भाई हमने दुनिया देखी है, आपको क्या पता हमने कितने लोगों से हमारा वास्ता पड़ा, ये बुजुर्ग कहते हैं। तो वाकई में होता भी ऐसा है? अच्छा, हमने देखा कि उनकी गुफ्तगू में बहुत सारे ऐसे बुजुर्ग हैं कि जिनकी गुफ्तगू से वाकई में नफ़ा हो रहा होता है, तो उस वक़्त क्या महसूस करते हैं आपके उस कैफियत में बुजुर्ग कि क्या जो है वो खुशफहमी में मुब्तला हो सकते हैं?
असल में इस सिलसिले में एक हकायत याद आ रही है।
अल्लाह,
एक शख्स वो बहरा था, ठीक है ना, अब किसी बीमार की इयादत के लिए जाना था, वो तो
सही,
वो उसने मतलब के किसी से मशवरा किया लिख के, भाई मैं क्या बोलूँ, बोला बीमार है ना, पूछना तुम्हारी तबीयत कैसी है,
सही,
उसने लिख के दिया ये सवाल पूछना, ज़ारी बोलते कहेगा कि हाँ पहले से बेहतर है, तो तुम कहना अल्लाह का शुक्र है। दूसरा सवाल मतलब के दवाई कौन सी पी रहे हो, वो किसी दवाई का नाम लेगा, तो तुम कहते ना अच्छी दवाई पीते रहो फ़ायदा होगा। और तीसरा सवाल किस डॉक्टर से इलाज करा रहे हो, किसी डॉक्टर का नाम लेगा, तो तुम कहते ना अच्छा डॉक्टर है इससे मतलब इलाज करो। अब वो ये सोच के गया, अब वो तो बेहरा था, इसने जाते हो वो इत्तफाक से वो मरीज सख्त तकलीफ में था,
अल्लाह,
आजमाइश में था, कैसी तबीयत है, मर रहा हूं मैं, अच्छी बात है बहुत अच्छी तबीयत है आपकी, वो चल गया, ये क्या कह रहा है, मैं कह रहा हूं मर रहा हूं ये ऐसी बात कर रहा है, जल तो गया था। फिर इसने दूसरा सवाल किया कौन सी दवाई पी रहे हो, जहर खा रहा हूं,
अल्लाह
बहुत अच्छी दवाई है खाते रहो फायदा होगा। तीसरा सवाल किस डॉक्टर से इलाज करा रहे हो, मलकुल मौत से, बहुत अच्छा डॉक्टर है इलाज कराते हो तुम्हारा फायदा होगा। तो ये जो मशवरा देने वाले बुजुर्ग होते हैं ना, तो आपकी हर बात सही हो ये
दुरुस्त
नहीं है, बाज बातें ऐसी होती है कि हालात के हिसाब से ये मशवरे नहीं चलते, ये मशवरे नहीं चलते, ये बात नहीं चलती। और याद रखिए यहाँ पे अगर आप तकब्बुर गुरूर का शिकार हो गए ना दुनिया में, आप समझते हो मैं अफजल हूँ मेरा मशवरा है, तो याद रखिए अल्लाह पाक का फरमान है, इसको गौर से सुनिए, सूरह आल इमरान आयत नंबर 185 तर्जमा, दुनिया की जिंदगी तो सिर्फ धोखे का सामान।
अल्लाह,
मुफस्सिर कुरान मुफ्ती कासिम अत्तारी, जिनका अभी हमने क्लिप सुना, इस आयत के तहत फरमाते, इस आयत से मालूम हुआ कि दुनिया की ऐशो इशरत और जेबो जीनत अगरचे कितनी ही ज़्यादा हो, ये धोखे के सामान के अलावा कुछ भी नहीं, लिहाजा हर इंसान को चाहिए कि वो दुनिया की रंगीनियों से हरगिज़ धोखा न खाए, जलील दुनिया को हासिल करने के लिए अपनी कीमती तरीन आखिरत को हरगिज़ तबाह ना करे। इसकी खुशियाँ माल आराम ये सब आर्जी हैं, हमें आखरत की तरफ से गाफिल कर देती हैं, लिहाजा खुश फहमी में मुबतला रहने, माल जमा करने से बेहतर है मौत की याद करें,
موت آئے گی سب چھوٹ جائے گا.
اللہ
لہٰذا لالچ حسد سے آزاد ہو کر اپنا وقت نیکیوں میں اور اللہ کی عبادت میں خرچ کریں.
سوال ماشاء اللہ. ہاشم بھائی بڑی پیاری گفتگو آپ فرما رہے ہیں اور حکایت بھی آپ نے بڑی پیاری ہمیں سنائی ہے. رفیق بھائی ہم نے دیکھا یہ ہے کہ بزرگ جو ہے نا وہ جب گھر کے معاملات میں آئے تو اب بیٹا آ کر بولتا ہے ابا جان یہ فلاں فلاں شادی کا موقع ہے, ہمارا ذہن بنتا ہے کہ یہ دیا جائے. والد صاحب کہتے ہیں تمہیں نہیں پتا, ابھی تم بچے ہو. اب بچے جس کو وہ بچہ کہہ رہے ہیں اس کی 52 سال عمر ہے,
اس کے چار بچے
اچھا وہ اپنے بچوں کی تربیت کر رہا ہے اپنے انداز سے, جو بھی سکھا رہا ہے سمجھا رہا ہے. تو اس وقت جس سے کہا جا رہا ہے اس کی بھی ایک عجیب کیفیت ہو جاتی ہے کہ بھائی میں نے بھی ایک عمر کا حصہ گزار دیا, ہاف سینچری تو کر ہی گیا نا بھائی, 52 سال عمر ہو گئی. تو اب وہ جو سامنے ہیں والد صاحب یا خاندان کے بزرگ کسی بات پر اگر بات کر رہے ہیں تو اس وقت کیفیت بڑی عجیب ہوتی ہے. یہ بھی انداز ہے خاندانوں میں ہم نے دیکھا ہے, اس کے بارے میں آپ کیا کچھ مدنی چینل کے ناظرین کو جو ہے وہ مدنی پھول دیں گے؟
ہاں عرفان بھائی یہ بالکل صحیح ہے کہ جو بڑی عمر جب ہو جاتی ہے بزرگ جیسے ہم اور آپ جس عمر میں ہیں ٹھیک ہے نا, تو اس میں تھوڑا سا طبیعت کے اندر یہ چیز بھی آ جاتی ہے بدقسمتی سے کہ بس میں جو کہوں وہ فائنل ہے معاذ اللہ. یہ بھی ایک خوش فہمی ہے ٹھیک ہے نا. اور اس میں جب بچے جیسے آپ نے کہا کہ 50-52 سال کا بیٹا ہے ٹھیک ہے اور وہ آ کے کوئی مشورہ دے رہا ہے ٹھیک ہے, تو اس کو آؤٹ رائٹ ریجیکٹ کر دینا یا اس کو ظاہر ہے اس کی بھی عزت نفس مجروح ہوتی ہے ٹھیک ہے. اب جیسے ہاشم بھائی نے بتایا بڑا پیارا مطلب مدنی پھول ہے کہ اگر بچے نے کوئی مشورہ دیا تو اس کو اپریشیٹ کرے, اس کو انکریج کرے کہ ہاں بیٹا بڑا اچھا مشورہ ہے, لیکن ساتھ میں اگر اس طرح بھی کر لیا جائے تو میرے خیال میں زیادہ مناسب رہے گا.
زبردست.
تو یہ بڑا ہی پازیٹیو ہوا. مجھے بڑی اچھی طریقے سے یاد آیا کہ قبلہ شیخ طریقت امیر اہل سنت دامت برکاتہ مالیہ جب شہزادے حضور جو ہے چھوٹے تھے بالکل ٹھیک ہے نا, تو ایک مرتبہ ایک بارگاہ میں امیر اہل سنت کی بارگاہ میں حاضر ہونے کا شرف حاصل ہوا, تو میں نے سنا کہ قبلہ شیخ طریقت امیر اہل سنت فرماتے ہیں یوں تربیت کے لیے اور بھی مبلغین تھے, فرماتے ہیں کہ میں اپنے بیٹے کو یہ نہیں کہتا کہ بیٹا یہ کام کر لو
سبحان
یا یہ کام کر لو یہ کام مت کرو, میں یہ کہتا ہوں کہ بیٹا میرا مشورہ ہے کہ اگر یہ کام کر لیا جائے تو کیسا. اچھا اس کے پیچھے حکمت بھی بیان
بات کرتے ہیں.
حکمت بھی بیان کی کیونکہ والد کا حکم اگر وہ شریعت سے نہیں ٹکراتا تو اس کو اولاد کو اس کو ماننا یہ ضروری ہے ٹھیک ہے نا, واجب ہے ٹھیک ہے. تو آپ فرماتے ہیں کہ میں اپنے بیٹوں کو اس طرح مشورتاً عرض کرتا ہوں ٹھیک ہے نا, مشورتاً مطلب کوئی بات کہتا ہوں ٹھیک ہے, اور بیٹے بھی میرے سمجھ جاتے ہیں کہ ماشاء اللہ باپ والد صاحب نے یہ کرنے کا یعنی کہ اندیا دیا ہے ٹھیک ہے نا. تو اگر بالفرض وہ کسی وجہ سے اس وہ نہ کر پائے تو حکم کی عدولی
والی کیفیت نہیں ہوگی,
والی کیفیت نہیں ہوگی اور واجب کا ترک نہیں ہوگا. یعنی کیسی پیاری سوچ ہے. تو اس سے ہم سب بزرگوں کو بھی یہ چیزیں مطلب اس سے اخذ کرنی چاہیے کہ ہم بھی اپنے بچوں کو اگر کوئی مشورہ دیں تو ہم کوئی اس طرح سے دیں کہ ان کا بھی دل آزاری نہ ہو, ان کی بات بھی رہ جائے اور ان کی انکریجمنٹ ہو تاکہ وہ بھی دل سے جو ہے نا اس مشورے پر عمل کرنے کی کوشش کریں.
رفیق بھائی ایک تو یہ کہ ہم مشورہ دیں, ایک یہ کہ اگر وہ ہم کو کوئی مشورہ دیں
جی جی
تو جب بھی ان کی حوصلہ افزائی کریں.
بے شک
گرچہ کہ ہم کو لگتا ہے کہ ہمارے تجربات ہماری عمر اس بات کی دلیل بن رہی ہے وہ جو بات کر رہے ہیں کیا یہ تھوڑی کمزور جا رہی ہے, یہ گفتگو ان کی اس جس مسئلے پر یہ بات کر رہے ہیں شاید کمزوری کی طرف ہے, تو ہم بالکل ایک آپ کو کیا پتا آپ نے کیا دنیا دیکھی ہے یا آپ کو پتا ہے جو ہے کچھ ہے ہی نہیں, یہ بال سفید ایسے تھوڑی ہو گئے تجربے سے جو ہے نا, یہ دھوپ تھوڑی ہم کو لگی ہے جو ہمارے سفید ہو گئے بال, نزلہ زکام تھوڑی رہا ہے ہم نے بکر. اچھا یہ جملہ کہا جاتا ہے ہم نے بڑی جو ہے نا وہ خاک چھانی ہے, بڑے بڑے لوگوں سے ہماری ملاقاتیں رہی ہیں, ہماری بڑی بیٹھکیں رہی ہیں, اس اب تم ہمیں سکھاؤ گے, اب تم ہمیں بتاؤ گے, اب ہم تم سے سیکھیں گے, یوں جملے کہہ کر ہم سامنے والے کو ڈیگریڈ کر دیتے ہیں اگر رفیق بھائی سمجھا جائے تو. اچھا وہ اپنی روشنی اپنے مزاج کے مطابق اپنی عمر کے تقاضے کے مطابق اپنے تجربات کی روشنی میں وہ ایک بات کر رہا ہے, اور کبھی کبھی ایسا ہوتا ہے کہ واقعی میں وہ بات کر رہا ہوتا ہے جو ہمارے وہم و گمان میں بھی نہیں گزر رہی ہوتی, لیکن چونکہ ہم اس خوش فہمی میں مبتلا ہیں کہ میری عمر بڑھ چکی ہے, میرے بڑے تعلقات رہے ہیں, یا میں نے بڑے بزرگوں کی صحبتیں اختیار کی ہیں, یا میں بڑے لوگوں کے ساتھ بیٹھا ہوں, میرا بڑے لکھے لوگوں کے ساتھ بڑا تعلق رہا ہے, اکثر کوئی کوئی وکلا کے ساتھ بیٹھتا ہے, وہ کوئی مسئلہ ہے آپ کو نہیں پتا, میں تو اس کے ساتھ بیٹھتا ہوں, اس نے میں نے یہ سیکھا ہے سمجھا ہے, آپ کو کیا پتا. تو یہ چیز نہیں کرنا چاہیے. مدنی چینل کے ناظرین, امیر رسول کا جو آپ نے واقعہ سنایا اس سے بھی ہمیں یہی رہنمائی ملتی ہے کہ ہم حوصلہ افزائی کریں اپنے چھوٹوں کی, چاہے وہ کتنا ہی چھوٹا ہو اس کی حوصلہ افزائی کریں, اور اس کی بات کو یعنی ہم نے امیر سنت کو ایک بہت خاص بات جو ہم نے امیر سنت سے سیکھی اور سمجھی ہے وہ یہ ہے کہ جب کوئی بات کرے تو اس کی بات کو بڑی توجہ سے سنتے ہیں. یہ بہت اہم بات ہے. یعنی آپ کسی کو اٹینڈنس دیں گے نا تو آپ کو خود بخود محسوس ہوگا کہ وہ آپ کی طرف جو ہے نا کھینچتا چلا آئے گا. یہ بات سمجھیے مدنی چینل کے, آپ تھوڑا سی شفقت کریں گے آپ دیکھیں گے وہ آپ کی طرف کھینچتا چلا آئے گا, اور پھر جو آپ کہنا چاہتے ہیں, یعنی امیر رسول کا ایک بڑا پیارا جملہ ہے ہمارے بزرگ مدنی چینل کے ناظرین اور بزرگوں کو سمجھنا چاہیے. امیر رسول فرماتے ہیں جو جب کسی سے دل مل جاتے ہیں نا تو پھر آدمی اس کی باتوں پر عمل کرنے لگ جاتا ہے. تو دل میں محبت پیدا کیجیے, جب آپ کی محبت پیدا ہو جائے گی نا تو پھر خود بخود وہ آپ کی بات مان لے گا. اچھا آپ بات محبت پیدا کرنے کے لیے کیا ہے کہ آپ اس کی بات پر توجہ سے دیں, اس کی بات کو توجہ سے سنیں. وہ کوئی مشورہ دے رہا ہے تو اس کو توجہ سے سن لیں, جہاں خامی محسوس ہوتی ہے وہاں رہنمائی کر دیں. اگر آپ یہ سمجھتے ہیں کہ اس نے اچھا مشورہ دیا ہے اچھی بات کر دی ہے تو پھر آپ اس کی حوصلہ افزائی کریں, ماشاء اللہ آپ نے بڑی پیاری بات کری بیٹا, آپ یوں چلیں بڑی پیاری بات کر دی آپ نے, اور کہیں آپ سمجھتے ہیں کہ اس میں کمزوری ہے تو بڑا پیارا انداز ہے کہ بیٹا باتیں یہ تو بالکل درست ہیں, لیکن اس کو اگر اپن اس انداز سے لے جائیں نا تو میں سمجھتا ہوں کہ شاید کام تھوڑا آسان ہو جائے گا, اچھا ہو جائے گا. کبھی کبھی کسی کو بولنا ہوتا ہے, خاندان میں کوئی بات کہنی ہوتی ہے تو بچہ آتا ہے بڑے غصے میں, ابا اس نے ایسا کیا تھا, یوں 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 کر دیتے ہیں, ہم کو لگتا ہے یار تعلقات خراب ہو جائیں گے. تو اس کو سمجھائیں بیٹا بول دیں یہ بات, لیکن اگر ان کو ان الفاظ کے ساتھ بول دیا جائے نا تو یہ ہے کہ خاندان کی ایک خوبصورتی جو ہے ملاپ جو ہے نا وہ رہے گا. کبھی کوئی بھائی آ کر کسی بھائی کے بارے میں کہتا ہے اپنے بڑے بھائی کے بارے میں, ابا اس نے یوں کر دیا میرے ساتھ کاروبار کے معاملے میں, تو باپ کو چاہیے کہ اس کو سمجھائے لیکن اس پر مسلط نہ ہو جائے. یہ ایک بڑا معاملہ ہے نا, ہمارا مسلط ہو جاتے ہیں, نہیں بس جو میں کہہ رہا ہوں وہ کرنا ہے. تو اس سے کیا ہوتا ہے, ہو سکتا ہے کہ اگر اولاد سعادت مند ہے تو وہ آپ کی بات مان لے. ماشاء اللہ ایسی اولاد ہم نے دیکھی ہے کہ بڑے بڑے مسائل اور بڑی بڑی نقصانات پر والدین کی بات مان لیتے ہیں. یہ بڑا فضل ہے ہمارے دین کا کہ جس نے ہم کو یہ بات سکھائی ہے کہ اپنے بڑوں کا ادب کرنا ہے. تو پھر کیا ہوتا ہے, بات تو مان لیتا ہے لیکن آپ بھی سمجھ سکتے ہیں دل میں جو ہے کچھ رہ جاتا ہے, اور پھر وہ کہیں نہ کہیں اس کو تنگ کرتا ہے. تو ایسا کوئی کام نہ ہماری ذات سے ہو نہ ہم دوسرے کی ذات کے لیے کریں کہ جس سے جو ہے وہ دل میں کیفیت بدلے, یا یوں سمجھیے کہ بغض اناد کینہ پیدا ہو سکے اور ہم اپنی آخرت کو برباد کریں. موضوع چل رہا ہے خوش فہمی, تو اس کے جو نقصانات ہیں اس میں کوئی بڑا نقصان کیا ہے, کچھ اس طرح اگر رہنمائی ہو جائے نا رفیق بھائی تو.
ہاں یہ خوش فہمی ظاہر ہے وہ نقصان اس کے بہت سارے ہیں, لیکن سب سے بڑا جو نقصان ہے اس کا وہ یہ ہے کہ انسان سمجھتا ہے کہ ابھی تو بہت بڑی عمر پڑی ہے,
اللہ
ٹھیک ہے نا, ابھی تو بہت وقت باقی ہے, ابھی تو اتنی ساری زندگی پڑی ہے تو ابھی تو بہت کچھ حاصل کرنا ہے, اس طرح کر کے دنیاوی طور پہ
صحیح.
تو وہ بڑے بڑے پلان بناتا ہے, بڑی بڑی یعنی کہ پلاننگ کرتا ہے, لیکن حقیقت یہ ہے کہ یہ دنیا ایک لمحے کی مہمان ہے.
اللہ
اب یقین کریں, میں آپ کو واقعہ بتاتا ہوں, ہمارے پڑوس میں بالکل ینگ 35 سال کا لڑکا, ظاہر 35 سال ینگ ہی آپ کہیں گے اس کو, ٹھیک ہے نا, بالکل ہٹا کھٹا, کوئی ناخن میں بیماری تک نہیں, کچھ بھی نہیں کھایا, کھانے کے بعد جو ہے نا اس کو بیچارے کو درد اٹھا, اس کو جو ہے نا اٹھا کے جلدی ہاسپٹل لے گئے, پتہ چلا ہارٹ اٹیک ہو گیا, ڈیتھ ہو گئی. 35 سال کا لڑکا, اب بتائیں وہ بیچارہ اپنے وہم و گمان میں بھی نہیں ہوگا, نہ گھر والوں کے وہم و گمان میں ہوگا, بالکل ہٹا کھٹا شاش بشات, ٹھیک ہے نا. تو یہ زندگی کا کوئی بھروسہ نہیں ہے. ہم عزیزوں کو قبر میں اترتے دیکھتے ہیں, جنازے گزرتے ہیں دیکھتے ہیں, لیکن دل میں یہ خوش فہمی بٹھا لیتے ہیں کہ ابھی تو زندگی باقی ہے, اور دھوکے میں مبتلا رہتے ہیں. اور اس دنیا کا دوسرا نام دار الغرور یعنی دھوکے کا مقام ہے. اللہ پاک ارشاد فرماتا ہے بسم اللہ الرحمن الرحیم، وما الحیاۃ الدنیا الا متاع الغرور، ترجمہ دنیا کی زندگی تو صرف دھوکے کا سامان ہے۔ اور یہ دنیا کی مذمت پہ مجھے شیخ طریقت امیر علیہ سنت دامت برکات عالیہ کا کلام کا ایک بہت پیارا شعر یاد آتا ہے کہ آپ کے اوپر جب بہت زیادہ غم، وہ اسی کیفیت میں آپ نے لکھا ہے، تو آپ اجازت دیں تو میں مدنی
پڑھیں پڑھیں پڑھیں، اور اگر جو ہے وہ ترنم انداز ہو جائے تو
کوشش کرتا ہوں۔ شیخ طریقت فرماتے ہیں، گھٹائے غم کی چھائی دل پریشان، یا رسول اللہ نہ مجھ کو آزما دنیا کا مالو زر عطا کر کے، نہ مجھ کو آزما دنیا کمالو زر عطا کر کے، عطا کر اپنا غم اور چشم گریاں یا رسول اللہ، اور مناظر بے وفا دنیا کے ہو سب دور نظروں سے، مناظر بے وفا دنیا کے ہو سب دور نظروں سے، تصور میں رہے طیبہ کی گلیاں یا رسول اللہ، اور پڑوسی خلد میں عطار کو اپنا بنا لینا، پڑوسی خلد میں عطار کو اپنا بنا لینا، جہاں ہے اتنے احسان اور احسان یا رسول اللہ۔
ماشاءاللہ شیخ بھائی،
اللہ اللہ،
آپ نے ذوق پیدا کر دیا، اور حقیقت سے بہت قریب تر امیر سنت کا کلام ہم نے سنا ہے کہ کیفیت یہی ہے کہ غم کی گھٹائیں چھائی ہوئی ہیں۔ اللہ پاک ہم سب پر رحم فرمائے، کرم فرمائے۔ پروگرام کی طرف بڑھتے ہیں، ہم نے آپ کو ایک تصویر دکھائی تھی جس پر آپ کی رائے ہمیں درکار تھی، تو کالر ہمارے ساتھ ہیں، سنتے ہیں کیا کہہ رہے ہیں۔
محمد قاسم عطاری، اس تصویر کو دیکھ کر یہ سبق ملتا ہے کہ لوگ مطالعے سے دور ہوتے جا رہے ہیں۔
جی شاہد بھائی، تصویر کو دیکھ کر جو ہے وہ پتہ چلتا ہے کہ لوگ مطالعے سے دور،
یہ جملہ جو انہوں نے کہا ہے نا عرفان بھائی، یہ بہت بالکل کافی حد تک قریب قریب ہے،
قریب قریب،
یعنی آج کل جو نارملی جو پڑھنے والے جو طلباء کرام بھی ہیں نا، ان کے ہاتھوں میں شاید اب کتب وغیرہ نظر نہیں آ رہی ہیں، اگر وہ اسٹڈی بھی کر رہے ہیں تو ٹیبلیٹ کے ذریعے یا موبائل کے ذریعے۔ اچھا، جب یہ چیز ہاتھ میں آتی ہے تو ڈیفینیٹلی آپ اپنے اصل مقصد سے ہٹ کے دوسری جگہ بھی چلے جا رہے ہوتے ہیں، تو اس چیز نے جو ہے نا یہ کتابوں کے جو ذوق و شوق رکھنے والے تھے وہ تھوڑا سا دور کر دیا ہے، اور نارمل بندہ تو ویسے ہی نہیں پڑھ رہا،
یہ موبائل میں لگا۔ زبردست بات کی، مجھے نا ابھی ہوا یوں کہ کبھی کبھی بچوں کو صبح صبح اسکول جانے کی نہیں ضرورت پڑ جاتی چیزوں کی، تو ہمارے عام طور پہ یہ ہوتا کہ تھا کہ بھائی اسکول کے قریب جو ہے اسٹیشنری کی دکانیں کھل جاتی تھیں، تو ایک دن جب میں نکلا نا صبح، میں نے چلو بھائی بچوں کو سامان دلاتے ہوئے اسکول چھوڑ دیں گے، تو میں نے دیکھا کہ کئی موبائل پر جو ریچارج والے نا، ان کی دکانیں تو کھلی ہوئی مل گئی، لیکن جو دکان ہمیں مطلوب تھی ایک تو وہ ملی نہیں، اور ایک جگہ ملی بھی تو وہ بند تھی اس ٹائمنگ میں۔ یہ ایک بہت اہم چیز ہے جو ہمیں سمجھنے کی ہے۔ ہمارے ساتھ اگر کوئی اور کالر ہیں تو
मेरा नाम अली असगर है। इस तस्वीर को देखकर ये सबक मिलता है कि टेक्नोलॉजी ने सहूलत दी मगर तवज्जो छीन ली है।
जी भाई, रफीक भाई कॉलर हमें कह रहे हैं कि भाई टेक्नोलॉजी ने हमें जो है वो बहुत सी चीज़ों पे बड़ी हमारी रहनुमाई तो की है
जी जी,
लेकिन जो है वो है थोड़ी सी।
बिल्कुल, ये सही ऑब्जर्वेशन है कि इस तस्वीर से यही वो आता है जैसे भाई ने भी कहा कि टेक्नोलॉजी ने सहूलत तो दी है
सही,
लेकिन जो कुतुब बीनी का और जैसे स्टडी का जो पहले रुझान होता था वो बिल्कुल जो है ना बंदे से कम हो गया है। और जैसे पहले हार्ड कॉपी पढ़ने के बहुत वो था, यानी किताबों के पूरी हम देखते थे, जिसके मुताले का जिसका शौक़ होता था तो घर में एक पोर्शन जो है ना लाइब्रेरी का होता था
सही,
में मुख्तलिफ कुतुब रखी हुई होती थी, ठीक है ना। लेकिन अब जब से मोबाइल आ गया है और तो वो कुतुब सारी यानी वो मोबाइल के अंदर ही वो आ जाती। अच्छा, अब जैसे मिसाल के तौर पर मोबाइल है तो वो सिर्फ वो कुतुब तो चलो कुतुब तक ही महदूद है ना, कि वो आप खोलोगे तो उसे वही मौजू मिलेगा, वही सब्जेक्ट मिलेगा, वही टॉपिक मिलेगा, ठीक है ना। मोबाइल में तो आप खोलोगे तो एक थोड़ी है वो, तो आप इससे यानी कि मादल्ला गुनाह के काम में भी मुलविस हो सकते हो और सवाब। जैसे अल्हम्दुलिल्लाह दावत इस्लामी की जो मोबाइल की सर्विसेज हैं माशाल्लाह, उसमें सारे सिरातुल जिनान है और जो है ना तफासिर हैं, इसके अलावा अपने और कुतुब की जो हैं इस तरह माशाल्लाह। ट्रांसलेशन डिपार्टमेंट से मेरा ताल्लुक है तो अल्हम्दुलिल्लाह 40+ लैंग्वेजेस में ट्रांसलेट हो रहा है, तो वो सारा जो है ना मोबाइल बुक्स लाइब्रेरी में आ जाता है ऐप में। तो अच्छी यूजेज भी हैं लेकिन अच्छे यूजेज की तरफ बहुत कम लोग जाते हैं और ज़्यादातर जो है ना इसका नेगेटिव यूज होता है। तो ये टेक्नोलॉजी एडवांसमेंट तो हुई है लेकिन इसके साथ साथ जो है ना वो लोग मतलब उसकी तरफ माइल बहुत कम हो रहे हैं, ठीक है ना, और बुरा यूज जो है ना वो बढ़ता जा रहा है।
हम यूँ कहें कि जो नफ़ा उठाने की का सिलसिला था हमारा वो उस अंदाज से नहीं है जो होना चाहिए था। अगर ये टेक्नोलॉजी हमारे हाथ आई है तो जिस तरह हमें जिस काम के लिए इससे नफ़ा लेना चाहिए था, गरचा के उठाने वाले उस अंदाज से ले रहे हैं लेकिन किल्लत की तरफ है,
अक्सर की तरफ बराबर है। बिल्कुल,
अल्लाह पाक हम सब पर रहम फरमाए। मजीद हमारे साथ कॉलर हैं, आइए सुनते हैं।
इस तस्वीर को देख कर ये सबक मिलता है कि किताबों से रिश्ता जोड़ना ही हकीकी इल्म का जरिया है।
जी हाशिम भाई, किताबों से रिश्ता जोड़ना ही हकीकी इल्म का जरिया है, कॉलर कह रहे हैं।
मुफ्ती कासिम अत्तारी का एक प्रोग्राम मैंने देखा था, उसमें आपने अपने वाक्या बताया कि मैं किसी के घर गया तो वो अपनी लाइब्रेरी में मुझे ले गया। लाइब्रेरी बड़ी भी थी और किताबों से भरी हुई थी। थोड़ी देर मैंने तमाम किताबें बगौर देख ली, वापस आ गया तो साहिब खाना ने कहा कि हज़रत ये किताबें हैं, इनमें से आप जो भी लेना चाहे भले पढ़ लें। तो क्या फरमाया बताएं, जितनी किताबें हो ना मैं पढ़ चुका हूँ पहले।
अल्लाह,
ये मुताले का शौक़ होता था।
अल्लाह,
ऐसे बुज़ुर्गों के वाक़ात मिलते हैं कि गुरबत है, चराग जलाने के पैसे नहीं है, किताब कहीं से मिल गई, सरकारी रोशनी में रात को बैठ कर किताब पढ़ रहे हैं। तो किताबों से इतना लगाव होता था। ठीक है, मोबाइल में भी मतलब रिड्यूस फॉर्म में हमें मतलब किताबें मिल जाती हैं
सही,
लेकिन इसके साइड इफ़ेक्ट्स भी हैं। लिहाजा किताबों का मुताला है ना इसकी आदत डालनी चाहिए,
किताब ही को मुताले के लिए ख़ास तौर पर मुख्तस किया जाए। एक और कॉलर हमारे साथ हैं, आइए सुनते हैं क्या कह रहे हैं।
इस तस्वीर को देखकर ये सबक मिलता है कि इल्म हासिल करने का अंदाज बदल गया है मगर किताबों की तरफ तवज्जो कम हो गई है।
जी, बात तो बड़ी ज़बरदस्त है कि किताबों की तरफ लोगों की तवज्जो जो है वो कम हो गई है और जो है वो इल्म हासिल करने का जो एक अंदाज है वो बदला है। ये बड़ी अहम बात है मदनी चैनल के नाज़रीन कि जब आप किसी ऐसी डिवाइस से अपना रिश्ता जोड़ते हैं जो कई मौजूआत की तरफ ले जाता है तो फिर आदमी जो है वो यकसुई जो है ना किसी एक काम में नहीं लगा पाता। हमने देखा किताब खुली या वो लाजमी बात है नोटिफिकेशन खुले हुए हैं तो वो ठक्कर के जो है वो मैसेजेस आना शुरू हो जाते हैं, वो व्हाट्सअप पर हो अगर फेसबुक के हों तो वो आते हैं, तो फिर आदमी उस तरफ बढ़ जाता है। तो अपना रिश्ता किताब से जोड़िए और शेख तरीकत अमीर अहले सुन्नत बानी दावत इस्लामी हर हफ्ते हमें एक रिसाला मुताले के लिए देते हैं। बड़ा इल्म में इजाफे का भी सबब बनता है, सीखने सिखाने का भी एक बेहतरीन ज़रिया बनता है। हमें चाहिए कि हम इसकी तरफ तवज्जो करें। उस रिसाले को ये पीडीएफ में भी मिल जाता है क्योंकि अब मोबाइल का दौर है तो हमारे رابطہ کیا جا سکتا ہے اور وہ رسالے کا مطالعہ کریں، انشاءاللہ فائدہ ہوگا۔ آج ہمارا پروگرام تھا زندگی بہتر بنائے میں خوش فہمی۔ آج کے پروگرام میں ہم نے سیکھا کہ خوش فہمی دراصل دھوکہ ہے جو انسان خود کو دیتا ہے، حقیقت سے دور کر دیتی ہے اور اندر ہی اندر انسان کو کمزور بنا دیتی ہے۔ جی مدنی چینل کے ناظرین، کہ خوش فہمی آدمی کو جو ہے وہ کمزوری کی طرف لے جاتی ہے۔ ہم سمجھتے ہیں کہ سب کچھ ہمارے ہاتھ میں ہے، نظام ہمارے دم سے چل رہا ہے، وقت ہمارا ہے، لیکن کبھی کبھی جب یہ خوش فہمی ختم ہوتی ہے تو سب بکھر جاتا ہے۔ ہمیں چاہیے کہ ہم اپنی خوش فہمیوں سے باہر نکلیں، حقیقت کی زندگی کی طرف آئیں اور اپنی زندگی میں عاجزی انکساری پیدا کریں اور اپنے معاملات پر توجہ کریں۔ علم ہے کیسے سیکھا ہے، کہاں خرچ کرنا ہے، تربیت ہے بچوں کی، اولاد کی، اپنی، اس کو کس طرح کرنا ہے، ان تمام چیزوں پر توجہ کریں۔ اللہ نے چاہا تو دنیا بھی بہتر ہوگی اور آخرت بھی بن جائے گی۔ اللہ پاک سے دعا ہے کہ اللہ پاک ہمیں آج کے اس پروگرام کو سمجھنے، سیکھنے اور اچھی باتیں جو ہم نے سیکھی ہیں پر عمل کرنے کی سعادت عطا فرمائے، ہماری دنیا بھی بہتر ہو جائے اور آخرت بھی بن جائے۔ آمین بجاہ النبی الامین۔ صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم۔
زندگی بہتر بنائے، زندگی بہتر بنائے۔